नमस्कार, कार्यक्रम खुल्ला मञ्चमा यहाँलाई हार्दिक स्वागत गर्छौं। रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा आजको पनि लगातार तीन घण्टा हामी तपाईँको साथमा रहनेछौ र यो तीन घण्टे बसाईका लागि आएकी छु म प्रमिला मानन्धर
र म दुर्गा कार्की।
यो तीन घण्टे बसाईमा प्रमिला सहकर्मी प्रमिलासँगै म दुर्गा कार्की उपस्थित भएका छौं। तीन घण्टासम्म तपाईसँग लगातार हामीले सहकार्य गर्नेछौं र तपाईँको सहकार्य भनेको हामीलाई टेलिफोन गर्नुहोस्, विभिन्न जानकारी विषयवस्तुका बारेमा तपाईँलाई थाहा भएको कुराहरू हामीसँग साट्न सक्नुहुन्छ। ती फोन नम्बरहरू हाम्रा 5 45 6 80 र 5 45 6 81 तपाईँले हामीलाई सम्पर्क गरेर आफ्ना कुराहरू राख्न सक्नुहुन्छ। आज मंगलबार सधैँको जस्तो हामीले विभिन्न काठमाडौँका विभिन्न सार्वजनिक खुला ठाउँहरूका बारेमा कुरा गर्ने क्रममा आज हामी किर्तिपुरतर्फ जाँदैछौं। हामीले किर्तिपुरका बारेमा कुराकानी गर्नेछौं। आजको विषयवस्तुतर्फ लागौं। हामीले आज यो कार्यक्रम जुन प्रत्येक मंगलबारको कार्यक्रम हामीले काठमाडौँ उपत्यकाका सार्वजनिक खुला ठाउँहरूका बारेमा बहस गर्छौं र यो बहसमा हामीसँग सहकार्य गरिरहेको छ सोसियल साइन्स बाहा फोर्ड फाउन्डेशन र आइम्यापले। यो रेडियो सगरमाथासँगको सहकार्यमा हामीले यो कार्यक्रममा यो सार्वजनिक खुला ठाउँहरूका बारेमा छलफल गर्ने गरेका छौं।
अनि अहिलेको यो बहसका लागि हामीले यस्तो ठाउँ रोजेका छौं जुन ठाउँ हाम्रो नयाँ ठाउँबाट, जुन हाम्रो नयाँ स्टुडियो जहाँनिर छ त्यो ठाउँबाट प्रत्यक्ष रूपमा देखिन्छ। अझ भनौँ, यसो हेर्ने हो भने स्टुडियोको झ्यालबाटै देखिन्छ। हामीले किर्तिपुरको कुरा गर्न लागिरहेका छौं र किर्तिपुरको कुरा गर्नका लागि आज हामीले अतिथिलाई पनि निम्त्याएका छौं।
हजुर, हामीसँग अतिथि हुनुहुन्छ किर्तिपुर नगरपालिकाका पूर्व प्रमुख हिराकाजी महर्जन। यहाँलाई स्टुडियोमा स्वागत गर्छौं।
धन्यवाद सर।
तपाईँको सहर नगरपालिका हेर्दै हामी कुराकानी गर्न सक्छौँ यहाँबाट। यो हाम्रो नयाँ स्टुडियो जुन बागडोलबाट भनिमण्डलबाट हामीले
यस्तो अवसर पहिला कहिले पनि आएको थिएन कि जुन ठाउँको बारेमा हामीले कुराकानी गरिरहेका छौँ त्यो ठाउँलाई हामी हेरिरहेका छौँ। अहिले हेर्दै कुराकानी गर्न पाएको अवसर सायद पहिलोचोटि पनि होला। यसैले पनि हामी धेरै हर्षित छौँ तपाईँलाई हाम्रो स्टुडियोमा पाउँदाखेरि।
र अझ हामी त भन्छौँ, जस्तो अहिले नयाँ ठाउँमा हामी सरिसकेपछि हाम्रो सबैभन्दा पहिलो प्राथमिकता र धेरै सुनिने ठाउँ चाहिँ किर्तिपुर नै हो। त्यो भएको भएर आज हामीले किर्तिपुरका जे जस्ताका कुराहरू गर्छौं त्यो विषयमा तपाईँलाई थोरै पनि जानकारी, तपाईँको छेउमा भएको सार्वजनिक खुला ठाउँ बहाल बहिल अनि बिहार अथवा पोखरी पाटी पौवाको विषयमा, तपाईँले त्यहाँ संरक्षण नभएको अथवा त्यसलाई संरक्षण गर्नुपर्ने अथवा संरक्षण भइरहेको अथवा त्यो लोप हुन लागेको अथवा अतिक्रमण भएको यस्ता कुराहरू छन् भने हामीलाई सिधै सम्पर्क, हाम्रो स्टुडियोमा सिधै सम्पर्क गरेर हिराकाजी महर्जनजीसँग तपाईँले प्रत्यक्ष कुराकानी पनि गर्न सक्नुहुन्छ, तपाईँले सुझाव दिन सक्नुहुन्छ, जानकारी दिन सक्नुहुन्छ। यसका लागि हाम्रा टेलिफोन नम्बरहरू 5 45 6 80 र 5 45 6 81 हुन्।
अब खुल्ला स्थानहरूको, त्यो पनि किर्तिपुरका खुल्ला स्थानहरूको कुरा गर्दाखेरि हामीले सबैभन्दा पहिले बाघ भैरवलाई सम्झन्छौँ। हामीले केही समय अगाडि, भर्खरै केही दिन अगाडि मात्रै पनि एउटा चाड मनायौं, सायद त्यही बाघ भैरव वरपर नै भएको, जसमा भातलाई पनि यता चारैतिर छर्दै गएको पनि हामीले देखेका थियौं। यो बाघ भैरवको अहिलेको अवस्थालाई हेर्दाखेरि तपाईँ कसरी देख्नुहुन्छ? त्यसलाई एकदम संरक्षित छ, त्यो संरक्षणको आवश्यकता छ वा होइन, ठिकठिकै चल्दैछ, कस्तो अवस्थामा देख्नुहुन्छ तपाईँ?
बाघ भैरव मन्दिर क्षेत्र अथवा धार्मिक स्थल जुन रहेको छ, यो धेरै परापूर्व कालदेखि किर्तिपुरकै बासिन्दाहरू या उपत्यका अरू चाहिँ बासिन्दाहरू, विशेष त नेवार समुदायको बीचमा यो चाहिँ मूल देवताको रूपमा रहिआएको हामी पाएका छौँ। यस सन्दर्भमा मैले पटक पटक व्यक्तिगत रूपमा पनि भेटघाट हुँदाखेरि हामीले त्यहाँ सम्बन्धित ठाउँमै पनि बाघ भैरवै पनि भेट्यौँ। जस्तै साहना प्रधान भनेर हामी चिन्छौँ, होइन, अब पूर्व तपाईँको अहिले पनि नेत्री भनौँ या मन्त्री भनौँ, त्यसपछि केशव स्थापित, उहाँहरूले पटक पटक हाम्रो चाहिँ मूल देवता बाघ भैरव हो भन्नुहुन्छ। यस अर्थमा किर्तिपुरकै मात्रै होइन कि बाहिर पनि त्यही हिसाबले किर्तिपुर ऊ चाहिँ बाघ भैरव मन्दिर, बाघ भैरव
अरू ठाउँका नेवार समुदायका मानिसको पनि मूल देवताको रूपमा रहेको छ बाघ भैरव,
त्यो अर्थमा लिइएको छ। र सम्भवत म त्यसरी ठोके त भन्न सक्दिनँ, तर धेरै समयपछि भाद्र 1 गते बाघ भैरवको जात्राको रूपमा मनाउने परम्परा धेरै पछाडि हाम्रो जानकारीमा हामी थापासम्म हामीले पनि थाहा पाउने गरी चाहिँ यात्रा सुरुवात चाहिँ गर्ने गरिएको
पछिल्लो पटक
तर त्यसो भन्दैमा बागभैरवको चाहिँ उसलाई चाहिँ महत्व घट्ने त्यस्तो थिएन. अरू जात्रा जस्तै इन्द्रायणी जात्रा भनेर मनाइन्थ्यो त्यो पनि अब सुरुवात को चाहिँ सुरुको इनिसियल अवस्था हेऱ्यो भने त्यो चाहिँ मूर्तिहरू त्यहाँ राख्ने त्यहीँबाट लानुपर्ने त्यस्तो खालको अवस्था रह्यो भनेपछि एउटा केन्द्रकै रूपमा रहिरहेको छ. यस अर्थमा अब किर्तिपुर भनेपछि अहिले किर्तिपुर सिँगै डाँडोलाई मात्र हेर्ने चलन छैन. नगर क्षेत्र अलिक व्यापक छ, तपाईँलाई जानकारी नै होला कि अब सोभारको चाहिँ तपाईँको चालना खेल सिमानादेखि लिएर यता पुष्पलाल चाहिँ तपाईँको चाहिँ पार्कसम्म स्मृति पार्कसम्म पनि नगरपालिकाको क्षेत्रभित्र रहेको अवस्था छ. यस अर्थमा एउटा किर्तिपुरभित्रको एउटा डाँडो मा रहेको चाहिँ बागभैरव मन्दिरको सन्दर्भको कुरा गरिरहेको छौँ. त्यसैले यस अर्थमा त्यो क्षेत्रमा के विकृतिहरू चाहिँ देखिया थियो र अहिले बिस्तारै घटे जस्तो लाग्छ र यो सम्भवतः यो धार्मिक स्थलहरूको एउटा समस्याकै रूपमा रहिरहेको छ र यो हाम्रो सामाजिक समस्या पनि हो र यस्ता सार्वजनिक ठाउँहरू धार्मिक स्थलहरूमा युवाहरू बस्दिने विशेष त अब रोजगारीको अभावमा हुनसक्छ, विभिन्न कारणले हुनसक्छ, त्यो ठाउँमा बसेर विशेष त अब उल्लङ्घन गरिदिने अथवा भनौँ अब गाजा चरेसहरू खाइदिने त्यो अवस्था यहाँ मात्रै होइन काठमाडौँदेखि जहाँ पनि छ जस्तो लाग्छ र त्यो ठाउँमा समस्या थियो र अहिले बिस्तारै त्यो हट्दै गएको स्थिति देखियो. अर्को के भन्दाखेरि तपाईँको चाहिँ अब कुनै पनि धार्मिक स्थलको मूल मर्म मूल पुरातात्विक कालदेखि चाहिँ परापुर कालदेखि चल्दै आएको देवी देवताहरू मठ मन्दिर जुन रहेको अवस्था रहन्छ त्यसमा पनि थपगत गर्ने अवस्थाहरू पनि सुरु भइसकेका थियो. पछि एउटा जागरण स्थानीय प्रयासद्वारा यस्तो गरियो कि जुन ठाउँमा नयाँ नयाँ स्तम्भहरू बनाउँदै जाँदाखेरि नयाँ नयाँ देवी देवताहरू थप्दै जाँदाखेरि त्यसै पनि सानो ठाउँ छ, खासै त्यसको पुरातात्विक अर्थ त्यस्तो मौलिकता नरहला भन्ने भयो. त्यस्तो संरचनाहरू पनि हटाउने कामहरू स्थानीय प्रयासद्वारा भएको देखिया छ. त्यसैले मलाई जहाँसम्म लाग्छ अलि त्यो ठाउँ अलिक सुधारमुख दिशामा गएको छ भन्ने लाग्छ र अहिले त्यो ठाउँमा बागभैरवकै मूल चाहिँ जुन मूर्ति छ त्यसलाई चाहिँ मर्मत सम्हार गर्ने पदस्थापन गर्ने कामहरू पनि भइरहेको चाहिँ म यहाँहरूको बीचमा जानकारी दिन चाहन्छु.
यो सरसफाइको कुरा गर्दाखेरि होइन अरू ठाउँमा त जान बाँकी नै छ किर्तिपुरका अरू ठाउँको कुरा गर्न होइन त्यो बागभैरवै प्राङ्गणको कुरा गर्दाखेरि पनि सरसफाइको दृष्टिकोणले पनि त्यति सम्बन्धित मान्छेहरूले ध्यान नदिएको हो कि अलि अलपत्र फोहोर फालिएको प्लास्टिकहरू होइन यताउता यो खाजा खाएका टुक्रा टाक्री प्लास्टिकका झोलाहरू यो हामी अहिले पनि देख्न सक्छौँ.
सम्भवतः तपाईँले भन्नुभएको स्थिति हुनसक्छ, यो हुनसक्छ र यो चाहिँ अब सरसफाइको मूल कारकको रूपमा स्थानीय ऊ नै देखियो. अब धार्मिक चाहिँ अब भक्तजनहरू पनि भनौँ होइन, अब त्यो एउटा सचेतना यहाँदेखि पशुपतिसम्म पनि हामी देख्छौँ. मतलब यसो गर्नुको अर्थ मैले फोहोर नगर्नु पनि धर्म पुण्य कमाउनु हो भन्ने ऊ त चाहियो. त्यसैले अब यसरी मठ मन्दिरहरूमा हेर्ने सम्बन्धित निकायहरू पनि हुँदो रहेछ होइन, त्यहाँको थोरै भने स्रोतहरू सङ्कलन गर्ने अनि परिचालन गर्ने कामहरूको बाँधफाँद गर्ने त्यस्तो परम्पराहरू रहेको देखिया छ. र मलाई एउटा कुरो चाहिँ म अब समय सन्दर्भले चाहिँ नगरपालिकामा एक समय त बसेँ मैले, त्यो बेला अलिकति चाहिँ गर्न नचाहेको एउटा पक्ष थियो, सायद राम्रो या नराम्रो के रह्यो त्यो इतिहासले बताउला. मैले त्यो बेला सफाई मजदुर राख्नै नचाहे किनभने जहाँ जहाँ सफाई मजदुर राखेको नगरपालिकाहरू देख्यौँ त्यो तुलनात्मक रूपमा फोहोर खर्चको हिसाबले चाहिँ अत्यधिक भएको देखियो. अब म के भनौँ, अब तथ्याङ्गत हिसाबमै थोरै भने महानगरको हेरौँ न होइन, त्यहाँ झन् झन् 3-4 हजार सफाई मजदुरहरू होलान् र अब त्यो यत्रो सहर पनि छ तर सफाईको दृष्टिकोणले तुलनात्मक रूपमा साना अरू नगरपालिका भन्दा अलि भन्न गाह्रो छ होइन. यो स्थितिमा अझै पनि स्विपरै भनेर सात नगरपालिकामा डर पनि भएको जस्तो मलाई जानकारी छैन. त्यसो यस अर्थमा स्थानीय प्रयासैबाट बजेट विनियोजन गर्ने स्थानीय प्रयासद्वारा घर घरैबाट यसलाई चाहिँ एउटा समाधानको दिशातिर लानुपर्छ भन्ने चाहिँ जागरण एक खालको सानो या ठुलो या प्रारम्भिक चरणमा कहाँनिर छ यो अलिकति थोरै अभियान चाहिँ कृतिपूर्ण छ कि जस्तो मलाई लाग्छ है.
भनेको जनसहभागिताको कुरा जस्तो अघिको कुरा गर्दै हुनुहुन्थ्यो नि यहाँले, जस्तो भदौ 1 गतेदेखि बाघ भैरवमा यो जात्रा मनाउन थालेको छ भने कति वर्ष भयो यो जात्रा मनाउनु?
मलाई जानकारी भएको छ, म यो चाहिँ धेरै परापूर्व कालदेखि चलेको जस्तो लागेन, यो भयो होला कि सम्भवतः 20-25 वर्ष भयो कि जस्तो लाग्छ.
भनेपछि यो बाघ भैरवमा दैनिक पूजा त हुन्छ होला नै, त्यहाँ दैनिक पूजा हुन्छ, त्योसँग जोडिएको कुनै त्यस्तो महत्वपूर्ण पर्व छ हाम्रो त्यहाँको नेवारहरूको संस्कृति छ, त्यहाँ ठुलो मेला लाग्ने अथवा जात्रा मनाउने त्यस्तो कुनै पर्व संस्कृति त्यस्तो के?
यस्तो किर्तिपुरको अब मूल केन्द्रकै रूपमा रहेपछि सानो या ठुलो चाडपर्व भएपछि सेन्टरमा त्यहाँ भार पर्ने नै भयो, पूजा त त्यहाँ नगरेको शुरू नहुने नै भयो. त्यसैले बागभैरवकै मूल चाहिँ जात्रा भनेर भाद्र एक गते मनाउने भयो। अरू चाहिँ अब दसैँ तिहार कुनै पनि बेला त्यहाँ मेला लाग्ने तपाईँले चाहिँ लाम लाएर चाहिँ लागेको पूजा गर्नको लागि बसेको हामी देख्न पाउँछौँ त्यहाँ। त्यसरी अलग्गै त्यो बागभैरवकै छुट्टै चाहिँ ऊ चाहिँ गर्ने खालको त्यस्तो भयो जस्तो मलाई लागेन।
जस्तो मूल यहाँले अघि कुरा गर्नुभयो नि केशव स्थापितदेखि लिएर साहना प्रधानसम्मले बाघ भैरव चाहिँ नेवारहरूको मूल देवताको रूपमा
उहाँहरूको चाहिँ मूल देवता भयो त्यो बेलामा होइन
उहाँहरू त्यसो भन्ने गर्नुहुन्छ। अझ यो कृष्णचन्द्र सिंह प्रधानजीहरू
समालोचक कृष्ण प्रधान
सिंह अनि त्यसपछि अब उहाँको दाजु सम्भव हृदयचन्द्र सिंह प्रधानजीहरू प्रधान खलकहरूको उहाँले भवनै बनाएको भन्ने थियो पछि अहिले त्यसलाई चाहिँ हटाइएको छ भनेपछि धेरै अगाडिदेखि चाहिँ यो गाँसिँदै आएको चिजहरू इतिहाससँग जोडिएको चिजहरू भयो।
हजुर त्यो कुरा उठाउन खोज्दा हामीले जस्तो संरक्षणकै कुरा गर्दा पनि होइन जसले यो हाम्रो मूल देवता हो भन्नुहुन्छ उहाँहरूले पनि त त्यो विषयमा चासो त राखेको पाउँछ।
चासो बहुत राखेको हामीले पाएका छौँ। हामीले के सहयोग चाहिन्छ उहाँहरूले चाहिँ व्यक्तिगत रूपमा पनि भन्नुहुन्छ र उहाँहरूको पनि गुठीहरू हुँदो रहेछ र सहयोग आवश्यक पर्यो भने उहाँले गरिरहनु भएको जस्तो लाग्छ।
आवश्यक पर्यो भने कि उहाँको जिम्मेवारी पनि हुन सक्ला यहाँको विचारमा
जस्तो अब मूल त्यसको अब बाहिरबाट जतिसुकै सहयोग गर्यो भने स्थानीयको चाहिँ सहभागिता राम्रो रहेन भने त्यो त दिगोपन नरहन सक्छ। त्यसैले मूल कुरो स्थानीय रह्यो त्यसैले सहयोग सबैको त्यहाँ भएको चाहिँ मैले पाएको छु।
यो बागभैरवको जब हामीले कुरा गर्यौँ नि होइन धेरै कुरा त हामीलाई थाहा हुँदैन तर त्यो जब त्यो प्राङ्गणमा हामी जान्छौँ त्यहाँनिर एउटा कुरा लेखिएको त्यो बागभैरवबारे लेखिएको छ सबै कुराहरू यो यति उचाइमा छ यो यस्तो हो त्यस्तो सब कुरा कसैलाई केही थाहा छैन भने पनि त्यो ठाउँमा पुगेपछि थाहा हो भयो जति थाहा पाउनु पर्ने थियो त्यो थाहा हुन्छ। बागभैरव जस्तै महत्वपूर्ण अर्को एउटा ठाउँ उमा महेश्वरको मन्दिर त्यो सायद किर्तिपुरको सम्भवतः सबैभन्दा उचाइमा पनि छ यहाँबाट पनि देखिन्छ त्यो हाम्रो स्टुडियोबाट पनि होइन। अब यो ठाउँमा जस्तै उमा महेश्वरमा हामीले त्यही त्यसरी नै जाँदाखेरि जसरी बाघ भैरवमा त्यो ठाउँको बारेमा जानकारी राख्छौँ उमा महेश्वरमा त्यो पाउँदैनौ त्यस्तै अरू पनि चिलन्चो बिहार त्यस्तै ती बारहरूमा जाँदाखेरि पनि हामीले यो कहीँ गुगलमा हेरेको विकिपिडियामा खोजेको नामहरू भन्दा बढी हामीलाई त्यसबारे जानकारी हुँदैन। बागभैरवमा यति धेरै राख्ने यो तपाईँहरूको यो सोच छ भने त्यो अर्कोतिर किन त्यो सोच लागेन होला कि
मलाई जहाँसम्म लाग्छ यो अहिले तपाईँहरूले राख्नु भएको प्रश्न एउटा सुझावको रूपमा पनि जान सक्छ र यहाँ राख्ने र यहाँ नराख्ने भन्ने कुरो सायद अब त्यस्तो खालको चाहिँ सम्भवतः नगरपालिकाले हालेको हो भने पनि त्यो खालको अवस्था नरहला। मलाई जहाँसम्म जानकारी छ एक समय चाहिँ एउटा सार्वजनिक संस्थाले त्यसको इतिवृत्ति चाहिँ अब उत्पत्तिदेखि लिएर राख्ने भनेर बोर्डहरू चुन्याएको अवस्था थियो। सायद अरू ठाउँको चाहिँ अब त्यो छिकियो या खस्दै गयो के अवस्था रह्यो मलाई जहाँसम्म लाग्छ यो खर्च बर्चको हिसाबले पनि ठुलो लाग्ने त्यस्तो अवस्था त देखिन्न नि एउटा सानो फ्लेक्सै हाल्न सकिन्छ।
पूजाआजा त हुन्छ त्यहाँ
पूजाआजा हुन्छ मलाई जहाँसम्म लाग्छ बाघ भैरवमा जति नियमित मैले चाहिँ यो अलिकति भनौँ
न
त्यहाँसम्म पनि नभनौँ बागभैरवमा जति मान्छेहरूको चाहिँ एउटा चाप देखिन्छ अलिकति कम हो कि मेरो व्यक्तिगत ख्यालमा है मलाई अरू कुरा
भनेको त्यो त्यहाँ जाने जस्तो उचाइमा छ होइन त्यहाँ त्यो पाएक नपर्ने अथवा त्यो ठाउँको बारेमा त्यति ज्ञान नभएर पनि हुन सक्छ
त्यस्तो नहोला। मैले भन्नु खोजेको धार्मिक अर्थमा मात्रै जस्तै पूजा अघि नै मैले यहाँको बिचमा भने जुन केन्द्र भएपछि केन्द्रमा त अलिकति नजिक पनि भयो बस्ती अब बाक्लो बस्तीको बिचमा पनि भयो सलक्क यसो पस्यो जस्तै भनौँ न म आफै भने बागभैरवमा चिया खान गएँ भने एक फनको त्यहाँ लगाएर मात्रै जान्छु भनेपछि पायकपनको कुराहरू पनि होला। मैले धार्मिक अर्थमा यो महत्वपूर्ण र यो छैन भन्ने त्यो अर्थमा होइन यसरी अब त्यो भित्र पस्ने मान्छेहरूको चाहिँ संख्यात्मक गणना गर्ने हो भने यस्तो तथ्याङ्क आउला कि भन्ने मेरो चाहिँ व्यक्तिगत रुझान मात्रै हो।
अहिले हामीले यो जुन किर्तिपुरका सार्वजनिक स्थलहरूको बारेमा कुराकानी गरिरहेका छौँ यसमा अझै पनि यहाँसँगको कुराकानी त जोड्छौँ नै हामी अहिले छोटो विश्रामतर्फ जाँदैछौँ र विश्रामपछि फेरि कार्यक्रममा त फर्काउँछौँ नै हेर्नु
हजुर फर्कन्छौँ। त्योभन्दा अघि हामी एउटा अनुरोध गर्न चाहन्छौँ तपाईँ हामीलाई फोन गर्नुहोस्। हामीले आज किर्तिपुर नगरपालिकाका पूर्व प्रमुख हिराकाजी महर्जनलाई यहाँ निम्ति आएका छौँ। किर्तिपुरमा रहेका धार्मिक सांस्कृतिक महत्वका ठाउँहरू पुरातात्विक र सम्पदाहरूका बारेमा हामीले कुरा गरेका छौँ त्यो सँगसँगै हामीले सार्वजनिक खुला स्थानका बारेमा पनि कुरा गर्छौं। हामीलाई टेलिफोन गर्नुहोस् 5 45 6 80 र 5 45 45 6 81 उहाँसँग जिज्ञासा राख्न सक्नुहुन्छ अथवा तपाईँलाई जानकारी भएको कुरा हामीसँग साट्न सक्नुहुन्छ। अहिलेलाई छोटो विश्राम त्यसपछि फेरि पनि आउनेछौं।
रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा अहिले तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ। हामी कार्यक्रम खुल्ला मञ्चमा छौं र खुल्ला मञ्चमा हामी मध्याह 12 बजेदेखि तपाईँको साथमा छौं र आज हामी खुल्ला स्थलहरूबारेको बहसमा केन्द्रित छौं किर्तिपुरमा। अनि यही कुराकानीमा आज हामीलाई साथ दिनलाई आउनु भएको छ पूर्व मेयर हिराकाजी महर्जन। यहाँलाई अब हामीले फेरि एकपल्ट स्वागत गर्छौँ। हामीले केही बेर अगाडि यो बाघ भैरव उमा महेश्वर जस्ता ठाउँहरूको बारेमा कुराकानी गर्यौं, जुन हामी अहिले पनि देख्छौं। अनि अघि पनि हाम्रो यो कुराकानीको क्रममा आयो कि उमा महेश्वर मन्दिर त यहाँ हामी स्टुडियोबाट पनि हेरिरहेका छौं, होइन? यो सबै हामीले देखिरहेका कुरा भयौं। यसै गरेर लागेको नगर भनेपछि जस्तो पहिला राज्यको कुरा होइन, किर्तिपुरको त एउटा जस्तो गोर्खादी सैनिक संघको भिडन्तको कुरा आउँछ, एउटा राज्यको कुरा आउँछ। राज्य भएपछि दरबार, दरबार क्षेत्र सबै ठाउँमा हामी काठमाडौँ, ललितपुर, भक्तपुर सबै ठाउँमा देख्छौँ। किर्तिपुरमा चाहिँ एउटा साइनबोर्ड मात्रै देख्छौँ, दरबारहरू केही पनि देख्दैनौ, त्यो के भयो? त्यो यसको बारेमा तपाईँहरूले आफ्नो कार्यकालमा अब अहिले पहिले कहिले के यस्तो सोधी खोजी केही भएको छ?
यो बारेमा सोधखोज चाहिँ थोरै भए जस्तो लाग्छ। के तस्विरहरू फेला परेको स्थिति देखियो, वरिपरि चाहिँ त्यो लोकेसन कहाँ छ भनेर हेर्दाखेरि वरिपरि जम्मै निजी सम्पत्तिमा कन्भर्ट भइसकेको अवस्था देखियो। र अझै पनि एउटा चाहिँ के छ भने पहिलाको दरबार भनेको चाहिँ यही दरबार हो भनेर एउटा हुन्छ नि चार दिवार रहे जस्तो,
त्यस्तो खालको अवस्था
त्यसको चाहिँ इमेजिनेसन अहिले पनि हामीसँग छैन। न त हाम्रो पुर्खाले नै यो दरबार हो भनेर बाल्यकालमा हामीले देखा, त्यसैले एउटा चाहिँ भनौँ न यो नितान्त अन्वेषणको एउटा विषय हुनसक्छ।
यसको मतलब तपाईँले सानो छँदाखेरि पनि देख्नु नै भएको थिएन,
बाहिर तपाईँको लायकु भनेपछि दरबार क्षेत्र नै भयो। अनि चाहिँ सम्भवतः वरिपरि बस्ने जुन बस्तीको चाहिँ यसो हेर्दाखेरि दरबारसँग जोडिएको चाहिँ एउटा चाहिँ एक खालको चाहिँ कास्ट रहेको जस्तो होइन, कोही चाहिँ अब तपाईँको राजस्व उठाउनको लागि चाहिँ भन्छन् नि राजस्व उठाउने एउटा छुट्टै कास्ट बनाइदिए जस्तो, अनि चाहिँ भादर बस्ने जस्तो छुट्टै एउटा जात कास्ट खडा गरे जस्तो त्यस्तो देखिन्छ। तर मूली रूपमा चाहिँ दरबार क्षेत्र यही हो, यो दरबार यहीँ पर्छ भन्न सकिने कमसेकम मेरो चाहिँ जानकारीमा छैन,
जानकारीमा छैन। बाजेहरूको उसमा उहाँहरूले पनि भन्न सक्नुहुन्न त्यो कुरा, यहाँ यस्तो थियो भनेर, त्यो हुन्छ नि पहिला यस्तो थियो, यहाँ यसरी राजाहरू बस्थे अथवा त्यस्तो कुनै पनि
मेरो जानकारीमा छैन, मेरो कमजोरी हुन सक्छ। यो
त्यहाँ लाएको भनेर बोर्ड चाहिँ राखियो है, त्यसको मतलब त्यहाँ छन चाहिँ थियो होला, के आधारमा राखियो होला है त्यो?
पराफ्रु कालदेखि लाएको लाएको भन्न थाल्यो, अनि चाहिँ अब यसो हेर्दाखेरि तपाईँको चाहिँ अब ठुल्ठुलो राम्रो खालको चाहिँ आँखी च्यालहरू भएको घरहरू पनि देखियो, अब कसैले यही लाएको होला, कसैले यो दाएको होला कि बाएको होला, यो खालको स्थिति। त्यसरी अझै पनि यो पुरातत्वविदहरू या यो त सँगै किर्तिपुरको मात्र जिम्मेवारीको चिज रहेन नि, होइन? किर्तिपुर छुट्टै राज्य, छुट्टै राजा भएको ठाउँ भनेपछि यो खोजनी त सबै राज्यदेखि सबैकै दायित्वको चिजहरू भयो। त्यसमा चाहिँ मूल चाहिँ कमजोरी हाम्रो रहन सक्ला, स्थानीयवासीहरू जुन चिजको चाहिँ जुन चिजको चाहिँ पत्ता भएको भयो, हामीलाई चाहिँ बेसी लाभान्वित हामी हुन सक्थ्यौँ होला, एकदम एकदम यसमा तपाईँहरू जस्तो चाहिँ एउटा सञ्चारकर्मीहरूको चाहिँ ठुलो काम हुनसक्छ भनेर अझै पनि मलाई जहाँसम्म लाग्छ यो अन्वेषणकै विषय छ। र अब कहीँ साथीहरू एउटा दरबार जस्तो बनाइदिउँ यही हो भन्ने देखाइदिनु भन्ने पनि यसरी त एउटा नहोला।
तर किर्तिपुरकै कुरा गर्दा नि होइन, किर्तिपुरमा धेरै भाषाविदहरू संस्कृतिविदहरू हामी पाउँछौँ, अहिले पनि हामीले पुरातत्वविदहरू किर्तिपुरमै यो स्थानीयवासीका रूपमा अहिले पनि उहाँहरू हुनुहुन्छ होइन, त्यहीँ जन्मिनु भएको, यस्तो काम कहिले पनि स्थानीय रूपमा वा अब तपाईँको पालमा होइन कुनै यो नगरपालिकाकै तर्फबाट अब कहिले भयो कहिले भएन के भयो?
अलिकति हाम्रो समाजको संरचना यहाँ मात्रै होइन किर्तिपुर मात्रै होइन भन्न खोजेको मैले, अलिकति घुलनशीलतामा अलिकति समस्या छ, त्यो चाहिँ एउटा स्वीकार्यता भनौँ एउटा प्रस्तुति अथवा के भनौँ मलाई त्यसको शब्द आएन। जस्तै मैले चाहिँ अब एकजना पुरातत्वविद अब यसरी नाउँ टोक्नुहुन्छ कि भन्नु पनि मलाई थाहा भएन, मैले उहाँकै सामुन्ने के भने भन्दाखेरि एउटा कार्यक्रममा हाम्रो जमकाविद भएको थियो तपाईँको सुखसागर चाहिँ श्रेष्ठ, उहाँ चाहिँ पुरातत्वविदको एउटा नामुद भनौँ न अन्वेषकमा पर्नुहुन्छ। अब उहाँले चाहिँ जे कुरा राख्नुहुन्छ समाजले स्वीकार गर्न नसके जस्तो, समाजको जे खालको सोचाइ छ उहाँलाई नमिला जस्तो, यो अलिकति तह नमिला जस्तो, लेभल अफ अन्डरस्ट्यान्डिङ चाहिँ अलिकति नमिला जस्तो। अनि मैले उहाँलाई के भने भन्दाखेरि दाइ तपाईँको छुट्टै समस्या मैले देखेँ भनेर भने, तपाईँले बुझ्न सक्ने मान्छेहरू पनि किर्तिपुरमा थोरै देखियो, तपाईँले बुझ्न सक्ने मान्छेहरू पनि, र तपाईँ आफैले पनि म समाजलाई यसरी कन्भिन्स गर्छु यो यस्तो हो भनेर एउटा माध्यम बनाउने तपाईँको पनि कमजोरी रह, त्यसैले न तपाईँलाई बुझ्न सकियो मान्छेहरूले, न तपाईँले बुझाउनै सक्नुभयो, तपाईँ त बहुमूल्य मान्छे भनेर भने, एक्ज्याक्टली कुरो यही हो भन्ने कुरो चाहिँ त्यो खालको छ। र चाहिँ हामी कहाँ चाहिँ एक खालको भनौँ न तपाईँको चाहिँ एकले अर्को चाहिँ अस्तित्व स्वीकार्ने सार्वजनिक विषयवस्तुहरूमा चिन्तन मनन गर्ने भनौँ न अब राम्रो तपाईँको चाहिँ गुठीको चाहिँ परिकल्पना सुरुवात भनौँ नेवारहरूको त राम्रो हो नि गुठी बस्ने यसो होस् हो भन्ने कुरो तर अहिले अहिले अलिकति यो याममा यो किन हो कसरी थाहा भएन आफै मान प्रत्येक प्रत्येकै मान एकले अर्कोलाई नभन्ने नगन्ने तपाईँको आत्मसम्मान नगर्ने खालको जुन परिस्थिति छ यसले अलिकति विकराल रूप कीर्तिपुरमा पनि देखिया छ कि भन्छु म यो समस्या सिङ्गै मैले मात्रै सोच्ने या कुनै निकाले मात्रै सोच्ने चिज यो सामाजिक समस्या नै हो जस्तो लाग्छ
एकदमै यो कीर्तिपुरको मात्रै होइन होला यो सम्पूर्ण हाम्रो देशकै हाम्रो राजनीतिमा त्यो खालको त्यो त्यहाँ पनि पर्न सकेको जस्तो यहाँले भन्नुभयो नि त्यो कीर्तिपुर त एउटा भनौँ न तपाईँले डाँडो मात्रै कीर्तिपुर होइन भने पनि त्यो डाँडो चाहिँ एउटा सिङ्गो डाँडो चाहिँ पुरातत्वको रूपमा हेर्न सकिन्छ होइन पुरानो बस्ती त्यहाँको अझै कति किम्बदन्ती होलान् होइन एउटा हाम्रो लडाईँमै कस्तो जोडिएको भयो त्यस्तो ठाउँमा यहाँले जुन भन्नुभयो अहिलेको युवा पुस्ताहरू चाहिँ उनीहरूले आफ्नो संस्कृति अथवा जे छ त्यो स्वीकार्न नसक्ने अवस्था हुँदै गएको छ भनेर त्यो कुराले गर्दाखेरि त्यो त्यहाँको संस्कृतिलाई त्यही रूपमा मलजल गर्दै अघि बढाउनलाई त्यस्तो खालको समस्या देखिएको छ कि छैन अथवा तपाईँहरूले गर्ने जमघट जात्रा अथवा संस्कृति पर्वहरूमा
मलाई जहाँ जस्तो लाग्छ तपाईँहरू यो अब सार्वजनिक विषयमा छलफल गर्ने यो भनेपछि यो सिङ्गै समाजको चाहिँ एउटा चाहिँ चिरफार गर्ने एउटा विषयवस्तु समाउने उसमा जानुभयो यसरी हेर्दाखेरि समाजमा चाहिँ एउटा छुट्टै छुट्टै खालको ग्याप एउटा छुट्टै खालको चाहिँ तपाईँको चाहिँ सांस्कृतिक एउटा चाहिँ शून्यताको ग्याप होइन एउटा चाहिने भन्दा एक दृष्टिकोणले हेऱ्यो भने सांस्कृतिक शून्यता जस्तो पनि देखिने एकातिर हेऱ्यो भने चाहियो भन्दा देशी चाहिँ तपाईँको झाँकीहरू देशी देखे जस्तो पनि देखिने यो यो के भइरहेको छ यो अलिक बुझ्नु गाह्रो यो अब तपाईँहरू जस्तो चाहिँ अब समाजशास्त्रमा रुचि राख्ने तपाईँहरूको पनि विषयवस्तु हुनसक्छ मैले उल्लेख गर्न चाहेको जस्तै नेवारहरूको बाजा गाजा सांस्कृतिक सम्पदाहरू गीत बजाउने विभिन्न छन् नि बाजा गाजादेखि लिएर चाडपर्वहरू सबै छन् अब मेरो व्यक्तिगत चाहिँ उसमा मलाई के लाग्छ र मैले चाहिँ के निष्कर्षमा पुगेँ भन्दाखेरि नेपाल नेवारहरूले यो ढङ्गको चाडपर्वहरू यसरी अब ठेग्न सक्दैन जस्तो लाग्छ त्यो खालको ढिमेहरू पनि धेरै लामो कालसम्म बोकिरहन सक्छ जस्तो मलाई लाग्दैन बाजगाजा पनि बोक्न सक्दैन कारण के भन्दाखेरि त्यसलाई हामीले चाहिँ सांस्कृतिक अहिलेको वर्तमान सांस्कृतिक चाहिँ उसँग जीवनयापनसँग चाहिँ जोड्न अलिक कठिन भयो म एउटा उदाहरण यहाँहरूको बिचमा राखौँ एउटा बाँसुरी यसो भन्दाखेरि मलाई अलिकति अप्ठ्यारोपन पनि हुनसक्छ तर अप्ठ्यारोपन मलाई छैन कि चाहिँ तपाईँको अब हुलमलमा बाँसुरी बजाउँदाखेरि बाँसुरी बजाउन मिल्ने एक्लै गएर प्रस्तुति गर्न अप्ठ्यारो हुने खालको चाहिँ अनि किन यो के भयो यो विरोध गरे त होइन नि यसलाई अलिकति आत्मीयता दिउँ म उदाहरणको रूपमा भनौँ रमन श्रेष्ठ भन्नु रमन श्रेष्ठ कि रमन महर्जन चाहिँ बाँसुरी वादक अब अब संसारमा चाहिँ वर्षमै 12-15 देश घुम्न भेट छैन संगीतमै डुब्यो राम्रो चिज नै जिन्दगीमा मान्छेले एउटा पेसा अप्नाउनै पर्छ अब हामी सामूहिक रूपमा बाजा बजाउँछौँ 40-50 बाजा बजाउँछौँ तर सिङ्गैले बजाएर एउटा चाहिँ मार्केट लिने एउटा चाहिँ अब रोजगारीको रूपमा जनजीविकाको रूपमा दिने त्यो खालको अवस्था अलिकति गाह्रोपनको स्थिति छ
रमन महर्जन बाहेक अरू
रमन होइन यो अलिक फरकै भयो मैले भन्नु खोजेको जुन खालको चाहिँ सामूहिक रूपमा बाजा बजाइन्छ त्यो छुट्टै बाँसुरी भयो रमनजीले बजाउने छुट्टै खालको बाजा
हजुर यो कुरा हामीले यति धेरै लामो गर्न खोजाएनौँ तर यो जस्तो यहाँले भन्नुभएको थियो युवा पुस्ता अलिक फरक यो फरक कुराले संस्कृतिमा उनीहरूको आएको त्यो रुचिले त्यो ठाउँको संरक्षणमा बाधा पुग्छ नि त होइन उनीहरूले आफ्नो जस्तो कुनै जात्रासँग जोडिएको कुरामा उनीहरू सहभागी भएनन् भने त्यो जात्रासँग जोडिएको त कुनै ठाउँ छ कुनै मन्दिर होला कुनै होइन बिहार होला र त्यस्तोमा प्रत्यक्ष असर पर्छ भन्ने हिसाबले हामीले लामो बहस त होला होइन तर त्यो कुरामा कतिको प्रभाव परेको छ भन्नलाई जोड्नलाई चाहिँ यो हामीले राखेको जिज्ञासा राखेको
होइन यो यहाँले उठाउनु भएको पनि कुरा एकदम मुनासिब कुरो नै हो एउटा अब सांस्कृतिक रूपान्तरणको एउटा कुरा छ एउटा चाहिँ जारी कन्टिन्युटी दिने एउटा कुरो छ र रूपान्तरण किन र कन्टिन्युटी किन भन्ने कुरो त आवश्यक हुन्छ नि ल ठिक छ सबै बाजागाजा पनि गर्ने सब चाडपर्व बनाउने सबै गर्ने किन भन्ने कुरो जोडिएपछि अलिकति गाह्रो खालको चाहिँ स्थिति पैदा भएको छ र चाहिँ अब यो चाहिँ पुस्ता हस्तान्तरणकै कुराहरू भनौँ न
अनि भनौँ अब नेवार समुदायले मनाउँदै आएको चिजहरू यही ढङ्गले बुढापाकाको मात्रै चाहिँ जिम्मेवारी रह्यो भने भोलि त रहेन नि आफ्नो चिनारी पहिचान के भन्नुपर्ने केही पनि रहेन अनि त्यो अर्थमा चाहिँ युवाहरूको पटक्कै सहभागिता नभएको त्यस्तो खालको अवस्था पनि होइन तर चाहिँ यो चाहिँ जनजीविकासँग जोड्नको लागि अलिक समस्यायुक्त विषयवस्तु बनिआएको छ कि
चाडबाड चाडबाडकै रूपमा रह्यो र जनजीविका अर्कोतिर रह्यो जोड्न सकिएको छ
एकदमै गाह्रो भयो
यो सबै कुराको बीचमा नि जस्तै एउटा लायकको अघि कुरा गऱ्यौँ हामीले जुन एउटा सानो बोर्डमा मात्रै सीमित रह्यो हराइसक्यो त्यो होइन अनि हामीले कुरा गर्ने हो भने पाङ्गा छ अरू थुप्रै ठाउँहरू त्यहाँनिर छ यस्ता यो महत्वपूर्ण स्थानहरू होइन पहिला थिए र अहिले हराएर गएको अहिले नभएको खोज्नुपर्ने त्यस्तो अवस्थामा रहेका ठाउँहरू छन् किर्तिपुरमा अरू पनि
मेरो विचार थुप्रै ठाउँहरू होला जसलाई अहिले तात्कालिक हिसाबमा त्यति महत्वको विषयवस्तुहरू ठानिएन होला तर ऐतिहासिक चाहिँ कालखण्डले त्यसको चाहिँ अर्थ महत्व त बेसी पक्कै पनि हुने रहनु भयो जस्तै पुरातात्विक महत्वको चिज अहिले चाहिँ बजारमा बिकाउको चिज नहुन सक्छ सबै चिज बिकाउको चिज हुनैपर्छ भन्ने त छैन किनभने हाम्रो जीवन पद्धति हाम्रो इतिहाससँग जोडिएको हाम्रो उत्पत्तिसँग जोडिएको चिजहरू त्यसरी जहाँसम्म लाग्छ त्यसरी हेर्दै गयो भने पाइन्छ जस्तै म यहाँलाई एउटा उदाहरण बताऊँ तपाईँ किर्तिपुर आउनुभयो भने तपाईँको चाहिँ पुलिस थानाको वरिपरि लस्करी तिनवटा पोखरी यहाँ देख्नु अहिले त्यो पोखरी तपाईँको चाहिँ एउटा लामखुट्टेको एउटा बस्ती भए जस्तो देखियो न मान्छे बस्न सक्ने अवस्था न पानी त्यहाँ अडिन सक्ने अवस्था छ न मास्न मिल्ने अवस्था छ अब गर्ने के यस्तो समस्या भयो जस्तै अब यो कसरी पैदा भयो
तिनपोखरीको
मैले त्यसलाई भन्न खोजेको चिज के भन्दाखेरि जस्तै अब यथार्थ भनेको यथार्थै हो नि हामीले सुन्दै आएको भक्तपुर अहिले सन्दर्भ बस मैले नाउँ लिन पुगेँ भक्तपुर जसरी सरसफाई छ भनेर भनिन्छ एक समय भक्तपुर कस्तो थियो भनेर अलिकति बुढापाका मान्छेलाई सोद्धा थाहा हुन्छ ए यति सरसफाई युक्त थिएन मलाई जहाँसम्म लाग्छ अरू बस्ती भन्दा नराम्रै थियो होला
यो बाटोमा नै शौच गर्ने चलन थियो पहिला
भनिन्छ र त्योभन्दा सायद अलिकति फरक हो कि किर्तिपुर पनि त्यही रूपमा थियो नेवारहरूको एउटा अब के भन्ने हो सामूहिक चाहिँ ऊ भने जस्तै त्यो खालको चाहिँ अवस्था थियो अब बिस्तारै त्यो हट्दै गयो किन हट्दै गयो किन भन्दाखेरि यसको लागि चाहिँ प्रत्येक घर घरमा चाहिँ शौचालय आवश्यक छ भन्ने सोचाइ आयो सुरुमा सेफ ट्याङ्कहरू बनाइयो दुई चार वर्ष लाग्ने भयो त्यो भरिनको लागि पछि यो होइन रहेछ के अरे गाह्रो भयो हो ढल निकास चाहियो भने हुनु पनि हो आधुनिकताको विकास कोषमा ढल निकास ल्याइयो ल्याएपछि त्यो पोखरीको सिधा प्यारलली एउटा ढल निकासको पाइप भयो पिचै पिच पाइप भयो गएपछि पोखरीभन्दा मुनि पऱ्यो धेरै त्यो पाँच सात फुट मुनि पऱ्यो अब सबै पानी जहाँसम्म अब हामीले हेरेको बुझेको बुझाइमा टेक्निकली नहोला तर ढल निकास आएपछि पोखरीमा पानी बस्दै बसेन पटक्कै होइन अब पहिला हामीले के सुन्न त्यो पोखरीमा चाहिँ सिधै अहिले तपाईँहरूले किर्तिपुरसँगैको छिमेकी एउटा गाउँ मत्स्य गाउँ अहिले मत्स्य नारायण
मेला लागिरहेछ
तपाईँहरूले त्यहाँ जानुभयो भने अलिक अचम्म मानेर पनि साथी हेर्नुपर्ने अवस्था हुनसक्छ किनभने अहिले हामीले एक बोतल चाहिँ किनेर चाहिँ खानको लागि किने मिनरल बोतल पनि राम्रोसँग हेरिकन खानुहोस् है आँखाले हेर्दैमा हुन्न भन्ने जुन छ नि तपाईँले त्यहाँ मसिनारायण जानुभयो भने ए यता चाहिँ फुलहरू चाहिँ स्पाको लागि जस्तै छरे जस्तो फुलहरू देख्नुहुन्छ यसो झ्याउ ल्याउ के देख्नुहुन्छ पोखरीमै अनि सर्लक्क चाहिँ घैँटोले चाहिँ पानी दिइन्छ घरमा लगाउँछ घटघट खाने नै हो त्यहाँको मैले बुझिहाल्छ त्यहाँको हामीलाई अलिकति अप्ठ्यारो पनि लाग्न सक्छ साथीभाइले बरु धाराको पानीलाई यसो पिसाबी हालिन्छ त्यो पानी खानुहुन्छ होइन अब हामीले पनि किर्तिपुरमा त्यही अब इमेजिनेसन त गर्न सक्छौँ नि हाम्रो चाहिँ पुर्खाले चाहिँ के भन्ने गरियो भन्दाखेरि त्यही मच्छीनारायणसँगैको चाहिँ चम्पादेवीबाट आएको चाहिँ मूलको पानी नाली बनाएर पोखरीमा चाहिँ पानी खसाल्ने त्यही पोखरीमा हामीले यसरी घैँटोबाट लिएर पानी खाने हो भाउ भनेको हामीले
सुन्यौँ
त्यही पोखरी होइन भनेपछि अहिले अवस्था त फेरि हो अब ठुलो चाहिँ अब चिन्ताको विषय छ कि त्यो पोखरीको अस्तित्व कसरी रहन सक्छ खेलकुद मैदान बनाउने कि कसैले अब व्यापारिक कम्प्लेक्स बनाउने भन्छ कसैले नगरपालिका बनाउने भन्छ अब भनौँ न अब मास्न सजिलो छ हेर्नुहोस् मास्न सजिलो छ अहिले कल्पना गरौँ र चार रोपनीको चाहिँ जग्गामा एउटा चाहिँ पोखरी बनाउनु पर्यो भने मलाई लाग्छ सरकारलाई पनि तौलो छ एउटा उदाहरण मानौ न एउटा सुकुम्बासी बस्ती कति परिवार 30-35-35 कतिजनाको परिवारलाई सार्न खोज्यो कि कति भवनहरू भयो मलाई जहाँसम्म लाग्छ सरकार भनौँ अहिले सरकारलाई राज्य भन्ने चलन पनि आयो यति निरता नहुनुपर्ने जस्तो लाग्छ कहाँ कि तालमेल मिलेन यो त्यसैले यहाँले उठाइरहनु भएको बेलामा मलाई चाहिँ एउटा कुरामा जोड दिन के मन लाग्छ भन्दाखेरि तपाईँले सार्वजनिक खुला ठाउँहरूको कुरा जे गरिरहनु भएको छ नि यो विषयमा एउटा नितान्त खरोपन खालको चाहिँ एउटा दृष्टिकोण आवश्यक छ कि सोधै आवश्यक छ कि सबैको लगाव आवश्यक छ कि भन्ने मलाई लाग्छ त्यो के भन्दाखेरि सबैको निजी सम्पत्ति त छ नि आफ्नो लाभ पूर्जा छ बाबुबाजेले दिएर गएको चाहिँ कम्पाउन्ड छ अथवा खेत छ अथवा बारी छ के छ अब त्यसको ऐतिहासिक कालखण्डमा हेर्दै गयो भने यसको यसको स्वामित्वकर्ता को हो त अब होइन धार्मिक दृष्टिकोणले पनि हेऱ्यो भने अब विष्णुले कसले सिर्जना गरेको होला के होला के होला होइन आखिर यो निजित्व भन्ने चिज त मान्छेले बिस्तारै बिस्तारै कागजात बनाउँदै लगाएको चिज नै हो आखिर यो सबै श्री सम्पत्ति यो प्रकृतिको हो भन्ने बुझ्ने चाहिँ बुझाइ चाहियो प्रकृतिको एउटा रूप चाहिँ राज्य हो सरकार हो भन्ने सरकारलाई चाहियो भने राज्यलाई चाहियो भने होइन बिना कारण चाहिँ होइन कारणसहित जस्टिफेबल चाहिँ पोजिसनमा दिन तिर्न मेरो सम्पत्ति मास्नु पनि तयार छु भन्ने भाव त चाहियो नि
तपाईँको यो सबै कुरा सुन्दा यो बुझ्न सकिन्छ किर्तिपुरका जति पनि सार्वजनिक ठाउँहरू वा सम्पदाहरू होइन यसको संरक्षणमा स्थानीयवासीहरूलाई अब त्यति रुचि छैन
त्यस्तो होइन त्यस्तो होइन मलाई जहाँसम्म लाग्छ रुचिगत हिसाबले हेर्ने हो भने त किर्तिपुरमा अधिकै होला यदि सम्भव त त्यो अवस्था नभइदिएको भए किर्तिपुरको अहिले सार्वजनिक स्थलहरूको यो हालत पनि हुन्थेन
होला
जस्तै मलाई तपाईँले भन्नुहोस् न बागभैरव स्थलकै भन्नुहोस् होइन तपाईँले चाहिँ अब अलिकति यता पर्छ अलिकति यता यो भन्नुभयो होइन त्योभन्दा विकराल रूपको अवस्था थियो हामीले देख्यौँ नि त होइन पिसाब नै अब शौच गर्ने अब सारा पिसाब नै सारा अवस्था थियो होइन मतलब त्यहाँ चाहिँ सुधारका कामहरू जारी छ ती कहीँ कतैबाट म आफै पनि एक समय सार्वजनिक पदमा त बसेँ मेरो प्रयासमा म बस्दाखेरि मेरो अफिसको कारणले त्यो ठाउँमा सरसफाइ भएन या अरू कुनै चाहिँ धार्मिक स्थलमा पनि भएन तर त्यही अब गुठीहरू र गुठीहरू छन् नि त हेर्नको
लागि
स्थानीय समुदायले नै गर्यो त्यो अर्थमा हेर्ने हो भने मलाई जहाँसम्म लाग्छ उपत्यकामा चाहिँ सहभागिताको दृष्टिकोणले किर्तिपुर अझै पनि राम्रो ठाउँ हो भन्ने मलाई लाग्छ र अझ एउटा चाहिँ डरलाग्दो मैले चित्र अर्को के देखेँ भन्दाखेरि यो राम्रो सहभागिताभित्र सन्दर्भ मिल्छ कि मिल्दैन मलाई थाहा छैन अहिले चाहिँ तपाईँको एउटै विकास कार्यक्रममा दुई चार ठाउँमा बजेट हाल्ने चलनहरू सुरु भयो एउटै बाटो बनाउने ठाउँ ठाउँ एउटा स्थानीय विकास मन्त्रालय एउटा आवास एउटा स्थानीय निकाय अथवा के हो गर्ने के काम त एउटै हो इस्टिमेट त तिन ठाउँमा भयो दुई ठाउँको के गरिन्छ हेर्नुहोस् है अनि त्यसपछि सिँगै बजेट चाहिँ लाने उपभोक्ता समिति लाने सर्लक्कै सबभन्दा रुचिको विषय भनेको तपाईँको यो ढुङ्गा गिते लगेर ग्राग हाल्ने दुई चार तिप छर्दियो सकियो कति सकियो 20 लाख सकियो अनि मैले के भने यो यो राम्रोभित्र नराम्रो विकृति पनि सुरु भयो यो त आउँछ यो ठाउँ ठाउँमा आउँछ नि होइन त्यसैले अनि नगरपालिकाका चाहिँ अधिकारीसँग अस्ति सामान्य अनौपचारिक छलफल हुँदाखेरि यो क्रममा तपाईँले चाहिँ किर्तिपुरमा बजेट ल्याउनु भयो भने मलाई लाग्छ अब 2-4 करोड होइन अरब ल्याए पनि पुग्दैन
विषयमा हामी फेरि कुराकानी गर्छौं अहिलेलाई हामी एकदम छोटो विश्रामतर्फ जाँदैछौ कार्यक्रम खुला मञ्च तपाईँले सुन्दै हुनुहुन्छ हामी यो विश्रामपछि फेरि फर्कन्छौं रेडियो सगरमाथा एफएम 102.4 MHz कार्यक्रम खुल्ला मञ्च तपाईँ अहिले सुन्दै हुनुहुन्छ मध्याह 12 बजेदेखिको यो साथमा हामी आज कुराकानी गरिरहेका छौं किर्तिपुरका सार्वजनिक स्थलहरू बारेको अनि किर्तिपुरका सार्वजनिक स्थलहरूबारे तपाईँको आफ्नै कुनै धारणा छ भने पनि यसका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ साथै तपाईँ किर्तिपुरमै बस्नुहुन्छ र किर्तिपुरबारे भइरहेको यो कुराकानीमा केही कुरा थप्नुपर्छ भन्ने यहाँलाई लागेमा पनि हामीलाई सम्पर्क गर्नका लागि हाम्रो फोन नम्बर हो 5545 680 र 5545 681 यी दुवै फोन नम्बर तपाईँका लागि खुल्लै छन् अनि अहिले भने हामीले किर्तिपुरकै फेरि अझ बढी थप जानकारीका लागि हामीले टेलिफोन सम्पर्कमा निम्त्याएका छौँ उहाँलाई हामी भाषाविद भन्न सक्छौँ उहाँलाई हामी संस्कृतिविद पनि भन्न
सक्छौँ
अध्यापन गर्नुहुन्छ उहाँले हामीले अहिले टेलिफोन सम्पर्कमा निम्त्याएका छौँ किर्तिपुरकै स्थानीयवासी चन्द्रमान बज्राचार्यजीलाई हामीले स्वागत गर्छौँ यहाँलाई नमस्कार बज्राचार्यज्यू
हजुर
हामीसँग यहाँ हिराकाजी महर्जनज्यू पनि हुनुहुन्छ पूर्व मेयर हुनुहुन्छ उहाँ हामी यहाँलाई स्वागत गर्छौं कार्यक्रममा
धन्यवाद
हामीले अहिलेसम्म किर्तिपुरको खाली स्थलहरूको जुन सार्वजनिक खाली स्थलहरू छन् नि ती खाली स्थलबारेको कुराकानी गरिरहेका छौं र यसबीचमा तपाईँलाई एउटा कुरा के मलाई एकदमै जान्न मन लागेको भने कहिले मनमा लागेको छ यो पहिला थियो यो ठाउँ अहिले अतिक्रमण भयो पहिला यो खुला स्थल थियो सार्वजनिक थियो अहिले निजी भयो भन्ने खालको भावना दिएको कुनै ठाउँ छ त्यहाँ किर्तिपुरमा
कैयन कुराहरू त त्यस्ता छन् नि
जस्तै
जस्तो अब अघि नै पनि तपाईँहरू बिच कुराकानी भइसकेछ यो ल्याकुको विषयमा छ नि, ल्याकु किर्तिपुरको राजदरबार त्यो ज्यादै दुःखद घटना भन्नु पर्यो. अब ल्याकु हो, सार्वजनिक स्थल हो, तर अहिले चाहिँ त्यो अवस्थामा छैन.
यहाँहरूले पनि कुनै अवशेष देख्न पाउनु भएन त्यो ल्याकुको?
अहिलेसम्म त्यस्तो कुनै प्रमाण भेटिएको छैन. अध्ययन गर्न नितान्त आवश्यक छ त्यो विषय.
यो अर्को एउटा पनि कुरा सुनिन्छ, यो किर्तिपुरको चारैतिर पहिला पर्खाल थियो, नगरभित्र प्रवेश गर्नका लागि 12 द्वार थिए भनेर भनिन्छ. त्यो कुनै समयमा त्यही एउटा द्वारको द्वारपाललाई घुस दिएर पृथ्वीनारायण शाहको सैनिकभित्र छिरेको पनि भनिन्छ, होइन? कुनै पनि यो 12 मध्येको कुनै द्वार अनि त्यो पर्खालको कुनै भाग अहिले हामी देख्न सक्छौ कि सक्दैनौ?
कुनै एक ठाउँमा मात्रै अब बाँकी छ कि जस्तो लागिराखेको छ.
कुन ठाउँमा?
त्यो भनेको त्यो देवढोका छ, देवढोका उता पिग पीठ स्थलतिर पश्चिमतिर किर्तिपुरको सुदूरपश्चिम भन्नु पर्यो.
यसको बारेमा त्यति धेरै जानकारी हामीले आज लिन भ्याएनौँ भनौँ, होइन, जानकारी पहिला थिएन. अनि यहाँले जुन अहिले भन्नुभयो नि यो पश्चिमतिर भएको ढोका, यसको अवस्था कस्तो छ त?
पुरानै अवस्थामा बाँकी छ के भाग,
केही संरक्षण भएको त्यस्तो केही?
संरक्षण गर्ने उद्देश्यले राखियो भने छैन.
त्यो यत्तिकै दुर्घटना
त्यस्तो केही वास्ता गर्ने त्यस्तो बानी नै छैन किर्तिपुरका मान्छेहरू. संरक्षण गर्ने त्यस्तो चाहिने छैन.
यो जुन अहिले हामीले अब कुरा गर्दाखेरि, अब महर्जनजीको कुरा गर्दा उहाँ जुन बेला मेयर हुनुहुन्थ्यो त्यो त झन्डै धेरै लामो समय अगाडिको कुरा भयो, होइन? अनि फेरि अहिलेको पुस्ताको कुरा गर्दाखेरि तपाईँहरूले पाउनु भएको छ, युवा पुस्ताहरूमा चासो छ त्यहाँका सार्वजनिक स्थलहरूको संरक्षणप्रति केही गर्नुपर्छ, यो जुन अब दे ढोकाको यहाँले कुरा गर्नुभयो त्यसैको बारेमा पनि केही हुनुपर्छ, ल्याएको खोजिनुपर्छ, यस्तो त्यहाँका सार्वजनिक स्थलबारे केही चासो भएको यहाँले पाउनु भएको छ युवावर्गमा?
मान्छेहरूमा त व्यापक रूपमा पाइन्छ त्यस्तो भावनाहरू, त्यस्तो चासोहरू, इच्छाहरू चाहिँ आउँछन्. तर के भने जहाँबाट अब त्यो काम सुरु गर्नुपर्ने हो त्यहाँबाट पाइदिँदैन. जस्तो अब नगरपालिकाले हो यस्तो चाहिँ गर्नुपर्ने भनेको, अब नगरपालिकाले चाहिँ यस्तो केही चाहिँ चासो राखेको छैन.
त्यो घर कचाउने जिम्मा चाहिँ फेरि त्यहाँका त्यहाँ किर्तिपुरवासीकै हो नि. यस्तो भएको छ, यो चाहिँ संरक्षण हुनुपर्छ, यसको खोजी हुनुपर्छ भनेर त्यहाँको स्थानीयवासी, किर्तिपुरका स्थानीयवासी नगइकन स्थानीय निकाय पनि जुर्बुराउँदैन. हाम्रो चलन हो यो, होइन, संस्कृति बनिसक्यो.
अब किर्तिपुरमा यो ल्याकुको विशेष माने एकपल्ट हाम्रो श्रीकृष्ण महर्जनजी पनि हुनुहुन्छ, है, उहाँ सम्पादक भइराखेको बेलामा उहाँको चाहिँ रिक्वेस्टमा हामीले निवेदन पनि राख्नु गयौँ डेलिगेसन गएर नगरपालिकामा यो क्षेत्रबारे चाहिँ अनुसन्धान हुनु पर्यो भनेर.
यो हिराकाजी महर्जनजीकै पालामा हो?
होइन होइन, यो 5-6 वर्ष मात्रै हो. यो
स्थानीय
निकायको चेन्ज पछि मात्रै हो.
केही त्यहाँबाट प्रतिक्रिया पाउनु भयो त्यसपछि?
त्यसपछि केही भएन. श्रीकृष्णजी पनि लाग्नु भएन, है, त्यो निवेदन लेख्ने काम चाहिँ मैले नै गरेको थिएँ त्यो बेलामा, तर त्यसपछि केही भएन.
यहाँ हामीसँग नि पूर्व मेयर पनि हुनुहुन्छ हिराकाजी महर्जन. तपाईँले कुरा गरिरहनु हुँदाखेरि उहाँले बडो ध्यान दिएर सुनि पनि जुन तपाईँले भन्नुभयो नि यो नगरपालिका पनि अलिकति यो तर्फ ध्यान कम दिनेमा पर्यो कि भनेर, होइन, उहाँलाई सोधौँ एकचोटि साँच्चै हो भनेर. तपाईँको पालमा के त्यस्तो कुनै यो सार्वजनिक स्थलहरूको संरक्षणको यस्तो कुनै काम यहाँहरूले गरौं भनेर गर्नुभएको छ महर्जनजी?
कामै त्यही थियो, तर गर्न सकिएन होला. सुत्तै कुरो
के कुराले रोक्यो?
अनेकौं कुराले रोक्छ. किन भन्दाखेरि तपाईँको चाहिँ भनौँ न एउटा चाहिँ उदाहरणकै रूपमा एउटा धार्मिक मठ मन्दिर चन्दमान सर सुनिरहनु भएको छ
हजुर.
एउटा चाहिँ अब तपाईँको मठ मन्दिर, तपाईँ चाहिँ आदिनाथको मन्दिर भन्नुहोस् या बागेर भन्नुहोस्, त्यो सञ्चालनका लागि सिङ्गै एउटा संस्था मात्र जिम्मेवार छैन. आधिकारिक संस्थाहरू मैले जहाँसम्म लाग्छ हेर्दै गयो भने एउटा श्रृङ्खलाबद्ध रूपमा आउँछ. प्रश्न उठाउँ, तपाईँको गुठी संस्थान भन्नेको उपाधि त मलाई जहाँसम्म लाग्छ बोधगार त्यो ठेकदारको रूपमा बसिरहेछ. तपाईँ यति लानुहोस्, यो चलाउनुहोस्, यो भाग छैन, यसो गर्नुहोस्, त्यसो गर्नुहोस्, अनि संस्कृत मन्त्रालय के गर्छ, त्यसपछि पुरातत्व विभाग के गर्छ, अनि नगरपालिका के गर्छ? तपाईँ स्थानीय निकायमा हामी बस्यौँ, जहाँ साह्रै थोरै बजेट दिएछ, साह्रै थोरै मान्छे हालिदिएछ, अनि सबै अधिकार पाइन्छ भनेर एकातिर टोकिया हुन्छ अनि अन्य कुराको हकमा टोकिया बमोजिम हुन्छ भनेर भनिदिएको छ।
सबै अधिकार त विकेन्द्रीकरणको अनुसार त स्थानीय निकायलाई दिएको छ
यहाँले। अब त्यो एनको चाहिँ मलाई उच्चारण गर्ने पनि मन त थिएन। त्यसमा हेर्दै भने झनै 22 ठाउँमा हो, एक ठाउँमा टोकिया बमोजिम भनेको छ भनेर भनेको छ। अब कहाँनिर कसले टोक्ने त्यो ठेगानै छैन कि, यस्तो
कानून बनाएर लागू गरिन्छ
भनेर एकदम तपाईँले चाहिँ संसार पनि हेर्नु पर्ने, स्वास्थ्य पनि हेर्नु पर्ने, यो पनि हेर्नु पनि, त्यसो पनि गर्नु पर्ने, अनि तपाईँको स्रोत साधनको हिसाबले त्यो खालको स्थिति रहेन। होइन त्यसैले म त के समस्या देख्छु भन्दाखेरि, मैले अघि चन्द्रमान सरको पनि कुरा सुने होइन, एउटा जागरूक नागरिकको हिसाबले उहाँले पटक पटक अनेकौं विषयवस्तुहरूमा उठाइरहनुहुन्छ। मूल समस्या के रह्यो भन्दाखेरि, यो विषयवस्तु हेर्ने चाहिँ केन्द्रीय जिम्मेवारी यसको रह्यो, अब यसको सम्बन्ध यसो गरिन्छ, गुठी संस्थान र नगरपालिका मिलेर यसो गरिन्छ, या कुनै एउटा प्रादेशिक क्षेत्रभित्रको चाहिँ महत्वपूर्ण क्षेत्रलाई यस्तो हेर्ने एउटा संयन्त्र छ भन्ने कसरी भन्ने त्यो छँदै छैन। अहिले पनि देशकै समस्या हो होइन। त्यसैले सबभन्दा चाहिँ अब जस्तै भनौँ न, सबैको हो कसैको होइन जस्तो खालको स्थिति, त्यसरी हामीलाई नयाँ निर्माण गर पनि भनिदिएको छ, अनि पुरानो जोगा पनि भनिदिएको छ, युवाहरूको पनि हेर भनिदिएको छ, महिला बालबालिका कता हेरौँ, 5 वर्ष त अब दुईटा साइकल नभएको ठाउँमा नगरपालिकामा गएर हेर्नु भयो, हेर्नु चाहिँ कहाँ जाने कहाँ नजाने यस्तो खालको अवस्था रहेको थियो। त्यसैले राम्रैसँग ज्ञात छ, जानकारी छ, ठुलो मन हुनाउँदै पनि
54-59 प्रमुख हुनुभयो 5 वर्ष, त्यो अवधिमा हो तपाईँले भने जस्तो अब ऐनमा पनि चारतिर तोकिए बमोजिम भनेर सबै कुरा हेर्नुपर्ने स्थानीय निकायले, त्यो हुँदाहुँदै पनि यस्ता खालका जसले तपाईँको ठाउँलाई चिनाउँछ, चिनारी दिन्छ, किर्तिपुरमा यो छ, किर्तिपुरमा यस्तो छ, यो चाहिँ हेर्न जानुपर्छ भन्ने खालका, त्यस्ता जुन पुरातात्विक सम्पदाहरूको अभिलेखीकरण गर्ने, जोगाउने, त्यस्तो केही पहल गर्नुभयो?
नगरपालिको तर्फबाट सिङ्गै त्यस्तो भए जस्तो लागेन। किन भन्दाखेरि सोचाइ के रह्यो भन्दाखेरि, तपाईँको एउटा स्वरूपमा देखिने मन्दिरको मरमत सम्भार गरिदिउँ, यो त मलाई जहाँसम्म लाग्छ बाह्य रूपमा देखिने कामहरू भयो कि, अब इँटा छापिदिउँ, ढुङ्गा छापिदिउँ होइन, अब जुन एउटा अभिलेखीकरणको कुराहरू, मानव सभ्यतासँग जोडिने चाहिँ पुरातात्विक महत्वका चिजहरू, जस्तै भनौँ न तपाईँको चाहिँ मञ्जुश्रीको कुरा आउँदाखेरि कुरो के आउँछ, काठमाडौँ उपत्यकाकै सभ्यताको कुरा आउँछ नि, ओरिजिनकै कुरा आउँछ नि होइन। यो अब नगरपालिकाको क्षमताको कुरा मात्रै नरहला, के हो त साँच्चै एउटा खुकुरले काट्या हो कि होइन, एउटा सिम्बोलिक हिसाबमा एउटा प्रतिबिम्बको रूपमा भने हो कि के हो त्यो,
साँच्चै नै काटेको हो
के हो, हुनसक्छ मलाई जहाँसम्म लाग्छ त्यसलाई अलिकति अब कवितात्मक शैलीमा भन्यो होला, भएको चाहिँ एउटा चाहिँ तलाउ ठुलो चाहिँ बन्यो होला,
त्यसको निकास
निकाल्यो होला, वैज्ञानिक तर्क त्यो हुन सक्ला होइन। तर अब त्यो बेला चाहिँ यत्रो तलाउलाई यसरी यहाँबाट निकाल्यो भने अब के भन्छ, त्यो टेक्निकल छेउलाई पनि थिएन होला, कसरी निकाल्यो होला होइन, एउटा चाहिँ अब अझै पनि अनुसन्धानको विषय हुनसक्छ। जस्तै भनौँ न, अब अरू धेरै कुरा नजाउँ, चाङ्गुनारायण जाउँ या बाग्रो जाउँ या चाहिँ लोकेश्वर भनेर हामी चाहिँ आदिनाथ जाउँ, एउटा ठुलो चाहिँ झनै चाहिँ मोटाइ चाहिँ 4-5 फिटको एउटा ढुङ्गा 12-15 फिट लामो चाहिँ एउटा उभिएको छ भने कसरी उठायो होला, कसरी कुल्यो होला, त्यो कटिङ मेसिन थिएन, इलेक्ट्रिसिटी थिएन होइन, एउटा ढुङ्गा पनि पर्याप्त छ होइन। त्यसरी अब त्यो ढुङ्गालाई रोडा बनाउँदा नि भयो, ढलान गर्दा नि भयो होइन, तर त्यसको इतिहास त ठुलो छ नि मानव सभ्यता।
अब हाम्रो टेलिफोन सम्पर्कमा बज्राचार्यजी अझै पनि हुनुहुन्छ होइन, बज्राचार्यजी यो बीचमा जुन अघि यहाँले एउटा दुखेसो पनि बोक्नुभयो, यहाँले ज्ञापन पत्र बुझाउनु जानुभयो, डेलिगेसनै लिएर जानुभएको थियो तपाईँले, केही भएन भनेर होइन, तर अहिले किर्तिपुरलाई यसो हेर्दाखेरि चट्ट सम्झिँदाखेरि पनि कति धेरै कुराहरू, लोकेश्वर आदिनाथ होइन, अनि यसै गरेर उमा महेश्वरको मन्दिर, बाघ भैरव, अनि यो पश्चिममा रहेको द्वारको अवशेषको बारेमा यहाँले बताउनु भयो, हामीले यसरी धेरै अझ यो चम्पादेवीको हाइकिङ कुरा होइन, कति धेरै कुराहरू किर्तिपुरमा छ, तर पनि हामी बरु बिदा मनाउन, समय बिताउन मानिसहरू पोखरा जान रुचाउँछौ, किर्तिपुर प्राथमिकतामा पर्दैन, यो के भयो? यो
तपाईँको विचार चाहिँ साह्रै मनन योग्य छ है। त के भयो भनेदेखि अब हेर्नुहोस् यो ज्यादै चाहिँ अब के भनौँ जस्तो है, यस्तो कुराहरू धेरै हुन्छ, दिनु भइरहेको हुन्छ। मूल कुरो भनेको यो अहिले नगरपालिका उपस्थित छ हामी माझ, यसको जिम्मेवारी भनेको ठुलो छ, सबै हो, किर्तिपुरमा जे गर्नुपर्छ त्यो जम्मै काम गर्ने जिम्मेवारी लिएर आएको हो नगरपालिका, किर्तिपुर नगरपालिका। त तर गर्ने भने के पनि गरेको छैन. अब सबैले देख्ने गर्ने बाटो बनाइराखेको छ. अब बाटो पनि तिन हप्तापछि बिग्रिने. यतिखेर असारमै यतिखेर पानी पर्ने समयमै बनाउनु पर्ने. अन्त त्यो जे छ यहाँ पनि यही चलन छ. काम के भए त मेरो प्रमुख सवाल भनेको शिक्षा र पर्यटन हो है. शिक्षा र पर्यटनमा अहिले चाहिँ अब जोसुकै होस् पहिल्यैदेखि अहिलेसम्मका त्यो चलाउने सञ्चालकहरू जोसुकै होस् केजीपुर क्षेत्रमा शिक्षा र पर्यटन क्षेत्रमा के काम भयो. केही पनि काम भएको मैले देखेको छु. केही शिक्षा र पर्यटनको लागि काम गर्नुको लागि नगरपालिका होइन त. अब यतिसम्म पनि हेर्नुहोस् यो किर्तिपुर नगरपालिका सायद चाहिँ अब मेरो वर्गीकरणमा त यो किर्तिपुर नगरपालिका देशभरिको एउटा ठोट्रो नगरपालिका हो. यो कारण हो कि हरेक नगरपालिकामा है हरेक नगरपालिकामा नगरपालिकालाई चिनाउने त्यो के त्यो पेपर हुन्छ नि के भन्छ परिचय पत्र के भन्छ अङ्ग्रेजीमा के
लिफलेट भनौँ न लिफलेट होइन संक्षिप्त परिचय
संक्षिप्त परिचय अङ्ग्रेजीमा त्यो चाहिँ अहिलेसम्म पनि छैन. अब नाजुक छैन स्थिति किन छैन त के तयार पार्ने मान्छे छैन. मैले 1998 तयार पारिसकेँ है धेरै किताबहरू पढेर किर्तिपुर नगरपालिकाभित्रका पर्यटन स्थलहरू एक झलक भनेर त्यो आफैले मैले प्रयास गरेर त्यो पब्लिसमा पनि ल्याएँ. अब एउटा दुःख कुरा अब न त्यहाँ हिरोकाजी पनि हुनुहुन्छ अहिले. अब हिरोकाजीबाट तिर्खेर सहयोग भनेको त्यो 10 रुपियाँ पर्ने किताब 30 वटा मात्रै लिइदिनु भयो. त्यति नै हो सहयोग
तपाईँले लेखेको किताब
हजुर म त्यो 10 रुपियाँ पर्ने हो है 30 वटा लिइदिनु भयो उहाँले. अब त्यो किताब सकिसकेछ. मैले मसँग चाहिँ अङ्ग्रेजीमा तयार छ. मैले धेरैपल्ट भन्दै आइरहेको छु कमसे कम कसैले चाहिँ बाहिरको मान्छे आएर त्यो चाहिँ चाहियो किर्तिपुरको परिचय चाहियो के पढ्नु पाइन्छ कि भनेर हेर्न आयो भने के दिने होइन. जनसङ्ख्या कति छ थाहा छ कसैलाई किर्तिपुरको जनसङ्ख्या महिला कति छन् पुरुष कति छन् कति जनजाति छन् थाहा छ कसैलाई. मसित तयार छ
तर किर्तिपुरमा त समाजशास्त्री हिसाबले नै किताबहरू लेखिएका छन् त्यही बसेर नै
होइन. त्यो किताब ठुल्ठुला किताबहरू हुनु लाइब्रेरीमा हुनु अर्कै कुरो तर नगरपालिकाभित्र हुनु पर्यो. त्यो कोही बाहिरका मान्छेहरू खोज्न आउँछन् भने यो बुकलेसको रूपमा के त्यो त्यो त्यसै चाहिँ दिन सकिन्छ.
अब यसो भएन होइन यति धेरै यहाँले जानकारी त गराइसक्नु भयो. अहिले पनि हामीले यदि यो किर्तिपुरको उत्तरतिर बसेर हेर्यौं भने लाङटाङ हिमाल हेर्न सक्छौं, दुर्जे लाक्पा देख्न सक्छौं, गौरी शंकर देख्न सक्छौं, एकदम राम्ररी छर्लङ्ग देख्छौं. त्योभन्दा बढी हिमालहरू हामी देख्न सक्छौं त्यहाँबाट. अनि पछि यो अघि हामीले यति यो चिरन्चो बिहारदेखि लिएर यति धेरै स्थानहरूको बारेमा हामीले चर्चा गर्यौं. यी सबै स्थानहरूको बारेमा मानिसहरूलाई जानकारी गराउन ती खुला स्थानहरूबारेको मान्छेहरूसम्म सन्देश पुर्याउन त्यो ठाउँहरू छ भनेर बुझाउन किर्तिपुरवासी मात्रै होइन काठमाडौँकै अरू अरू ठाउँका मानिसहरूलाई पनि त्यहाँनिर लान के गर्न सकिन्छ होला. तपाईँको सुझाव चाहिँ के हो त अब गर्नुपर्ने
कुरा के भनेदेखि राज्यसित सम्बन्धित हुन्छ यस्ता कुराहरू. राज्यले चासो राख्नुपर्छ कि पर्दैन. अब राज्य चाहिँ यो काममा चाहिँ मौन छ है. मन्त्रालयमा मैले कुराकानी गरिसकेँ यस्ता विषयहरूमा अनि पर्यटन बोर्डमा चाहिँ कुराकानी गरिसकेँ. मैले कुराकानी नगरेको ठाउँ भन्ने नै छैन. यहाँका नेताहरू हरेकसित मैले कुराकानी गरिसकेँ त मेरो जोर अरूलाई भन्दा पनि अब राज्यले चाहिँ वास्तव गरे त्यो अर्कै ठाउँमा छ. तर यहाँका नेताहरू भनेपछि त जिम्मेवारी हुन्छ नि त नेताहरूमा. तर कोही कसैले चाहिँ जिम्मेवारी नलिनु भनेको योभन्दा दुःखको कुरो के हुन्छ. अब नगरपालिकाभित्र अब के काम नहुने भ्रष्टाचार हुन्छ अरे के हुन्छ अरे. अब यहाँका नेताहरू सबै त्यहीँभित्र प्रतिनिधिको रूपमा छन् सायद अहिले छैनौँ होला. के गर्न गएका यी नेताहरू नेताहरूको चाहिँ अर्थ के हो. त्यसैले मूल रूपमा जहिलेसम्म यी नेताहरूमा चेतना आउँदैन र यिनीहरूले काम गर्दैन अथवा अर्को नयाँ शक्ति तयार भएर नगरपालिकालाई ठिक दिशातिर हाँक्ने त्यो जिम्मेवारी बोध गर्न सक्दैन त्यतिसम्म यो किर्तिपुरमा खासै काम हुँदैन।
वज्राचार्यजी, यहाँले अहिले उठाउनु भएका कुराहरूका बारेमा त हिराकाजी महर्जनज्यूसँग थप जानकारी हामी लिन्छौं नै। तपाईँले जुन जति सुझावहरू दिनुभयो त्यसको कार्यान्वयनको बारेमा उहाँसँग कुरा गर्छौं। आज यति लामो समय हामीसँग रहिदिनु भयो, हामीलाई यति धेरै जानकारी गराउनु भयो, जुन किर्तिपुरको बारेमा यो अगाडि हामीले जमा पारेका पनि थिएनौं होइन। हामी धेरै आभारी छौं यहाँप्रति, धेरै धन्यवाद यहाँलाई।
मलाई पनि यस्तो मौका दिनुभयो मनका कुराहरू राख्ने, तपाईँलाई धेरै धेरै धन्यवाद।
हामीले भाषाविद भन्न सक्छौ, उहाँलाई संस्कृतिविद भन्न सक्नु सक्छौ, प्राध्यापनमा हुनुहुन्छ उहाँ चन्द्रमान वज्राचार्य, किर्तिपुरका स्थानीय वासी हुनुहुन्छ, उहाँसँग हामीले भर्खरै कुराकानी गर्यौं।
हजुर, उहाँसँगको कुराकानीले गर्दा नगरपालिका उहाँले भन्नुभयो देशभरिको थोत्रो, तर त्यो महर्जनज्यूलाई हामीले हेरिरहेका थियौं, उहाँ यो अस्वीकार गरिरहनु असन्तुष्ट, किनभने हुन पनि हो उहाँ पाँच पाँच वर्ष बसेर त्यो संस्थामा काम गर्नुभएको छ, त्यस्तो त नहोला। तर यहाँले अघि महर्जनज्यूले अघि भन्नुभयो नि, जस्तो धेरै काम गर्ने धेरै निकायहरू भए तर कसैले पनि काम गर्दैन, यो नै मुख्य समस्या हो तपाईँको विचारमा? यहाँको कुनै पनि समस्या,
मैले यहाँलाई यो विषयमा चाहिँ अलिकति ध्यान केन्द्रित गर्न खोजेको, अलिकति हेर्ने दृष्टिकोणमा प्रस्तुतता भइदियो भने काम गर्न सजिलो होला कि भन्ने अर्थमा मात्रै हो। र यो समस्या यहाँ पनि छ, त्यहाँ पनि, जहाँ पनि छ, यो मतलब कसले हेर्ने भन्ने, जस्तै संरचनागत कुराहरू, जस्तै पुरातात्विक चिजहरू, धार्मिक स्थलहरूको हेर्ने बारेमा म पाँच वर्ष बसे, सायद मेरो पनि दायित्व थियो होला, कहिले पनि केन्द्रीकृत रूपमा पुरातत्व गुठी संस्थान या जिम्मेवार निकायहरूको कहिले पनि एउटा बैठक हुन सकेन। मैले सड़कको एउटा बजाल्न खोजेँ, यो यी सड़क मेरा सड़क देवका हुन्, अरू त्योभन्दा बाहेक जहाँ बनाउनुहुन्छ हाम्रो कैफियत छैन, अझै पनि यी सड़क सफा गर्ने सड़क विभागको हो भनेर खुरखुर गर्छन् अनि अरू ठाउँ छोडेर जान्छन्, अझै पनि आइडेन्टिफिकेसन छैन। त्यसैले यो चाहिँ समस्या क्लियरली डिमार्केसन छैन। र अझ म भन्छु राम्रोसँग, तपाईँको दुई चारवटा समस्याहरू, जस्तै जसले जिम्मेवारी बोकिरहेछ, राजनीतिक नेतृत्वको चिजमा चाहिँ अलिकति राजनीतिक चाहिँ तपाईँको चाहिँ पहरेजको कुरा भनौँ न, अलिकति दर्शन फरक, विचार फरक भयो भने त्यो खालको व्यवहार गर्ने चिजहरू एउटा चिज रह्यो, अनि त्यसभित्र अर्को खेलिदिने कर्मचारीको चाहिँ जुन प्रशासन यन्त्र छ, जस्तै उदाहरणको रूपमा भनौँ गुठी संस्थानमा राजनीतिक नियुक्ति लिएर मान्छेहरू जान्छन्, जसले मठ मन्दिरहरू यस्ता संस्थाहरू हेर्ने व्यक्तिले पनि, हाम्रो बाजे बराजुले पनि हाल्या हुन सक्छ, जग्गा ल यो फलाना मन्दिरको स्याहार सुसारको लागि है निजी सम्पत्ति भनेर दिया छ नि, अहिले त दिने होइन, अहिले त लिने चलन छ नि, हालिदिया छ नि, अब त्यसलाई कसरी उसले म्यानेज गराएछ, बेचिहाल्छ, कसरी बेचिहाल्छ, म जग्गा जाने हो, कोही छ देशी भाउ हाल्न आउने, हाम्रो भाउभन्दा देशी हजार रुपियाँ भयो नि बेचिदिने, मठ मन्दिर जेसुकै सरोकार छैन। मलाई जहाँसम्म लाग्छ गुठी संस्थानको जुन खालको हैसियत अथवा धन सम्पत्ति उसँग जोसँग थिर सम्पत्ति थियो त्यो बिस्तारै मासिँदै गएको छ, र अन्तत मासिने भनेको त्यो संस्थै मासिने हो, भयङ्करै भयङ्करै। अझै पनि तपाईँहरूले चाहनुभयो र काठमाडौँ उपत्यकामा कहीँ जग्गा सस्तोमा चाहनुहुन्छ भने गुठी संस्थानमा सम्पर्क राख्दा हुन्छ, यो म आरोपको रूपमा होइन प्रमाण छैन, एकदम तपाईँ मसँग 4 लाख रुपियाँ छ, मैले 4 आना जग्गा किन्न खोजेको छु, आइसा म त अब सानो काम गर्ने मान्छे, यसो कहीँ के हो भने ए फला ठाउँको चाहिँ अलि मही बसिया छ, त्यहाँको रैकर परिणत गरेर लाने अनि मोहीसँग यसो मिलाउने, जम्मै तपाईँलाई इतिवृत्ति जम्मै सिकाइदिन्छ शानदारले, जसको दायित्व के हो, काम के को लागि हो, संरक्षणको लागि हो, समस्या यसरी छ कि होइन। अनि तपाईँको चाहिँ स्थानीय निकाय होस् या कुनै जिम्मेवारी निकायले यहाँको संवेदनशीलता यस्तो छ, बजेट चाहियो भनेर जतिसुकै लेखापढी गरौँ भन्न जाउँ कि हामी त जनता निर्वाचित हौ नि त थियौँ नि, हाम्रो लाग्दैन, त्यहाँ कम्प्युटर टाइप गर्नेको लाग्छ कि, थोरै 4 लाख हालिरहेको हुन्छ, मेरो नगरपालिकाभित्र फल्न काम गर्नेको लागि 4 लाख रुपियाँ, अब अचम्म, हामीले एउटा पठाएको छौँ, यस्तो विचित्रको अवस्था छ होइन। त्यसै टोकेर भन्नु पर्यो कि यो एक्टिभ बालुवा जहिलेसुकै भोग तर 700 रुपियाँ पाइन्छ भनिदिनु पर्यो कि, त्यो खालको स्थिति रहेन। त्यसैले यहाँ नितान्त त्यसलाई एउटा समन्वय, अब संरचनागत हिसाबमै भनौँ न, अहिले देशमै भनौँ न, कसलाई थाहा छ यो, त्यस 4 वर्षसम्म संविधानै बन्दैन, जस्तै धेरै कुरा नमिलेको अवस्थामा पनि चित्त नबुझेर पनि फरक विचार भयो भने हामी जस्ता मान्छेहरूले संविधान सभा ठिक भनेर हिँड्यौँ, परमरत्न तुलाधर दमननाथ ढुङ्गा नारालाई, देशमा चाहिँ एउटा शान्ति सुरक्षा कायम हुन्छ भने, देशमा एउटा स्थिरता हुन्छ भने, देशको एउटा विकासको चाहिँ एउटा पथमा जान्छ भने ठिक छ, किनभने जनताद्वारा एउटा चाहिँ छानिएको एउटा जनताले नै बनाएको बनाउनु त राम्रो, आफ्नो लागि आफैले शासन गर्ने विधि त राम्रो ठिकै हो भन्यौँ, कहिले सोच्यौँ हामीले, आयो नि त संविधान सभा पनि आयो, 4 वर्ष बस्यो, 601 जनाको हाम्रो कामै छैन भनेर जुलुस निकालेको पनि हेऱ्यौँ हामीले, यो के विडम्बना भइरहेछ यो होइन। त्यसरी अब यो यो कुरासँग जोड्दाखेरि ठुलो ठुलो कुरा गरेर यो यो मान्छे पनि उम्किन खोजेको जस्तो भन्ने अर्थमा पनि लाग्न सक्छ, लागे पनि म अब लागेको ठाउँसम्म बिहोर्न तयार छु होइन। तर जहाँसम्म लाग्छ यो समस्या यहाँ त्यहाँ जहीँ जहाँ तहीँ छ भन्ने मैले चाहिँ
एकदम संक्रमणकालीन अवस्थामा जताततैबाट फाइदा उठाउने काम मात्रै भइरहेछ। अब यतातिर जाउने जस्तो हामीले अब विभिन्न मठ मन्दिरको कुरा गर्यौं, त्यहाँका सार्वजनिक खुला ठाउँहरू जस्तो भनौँ न हामीलाई भूकम्पै गयो भने पनि कहाँ गएर बस्ने त, सुरक्षित हुने ठाउँ त चाहियो नि, अलि ठुलो ठाउँ होइन, काठमाडौँमा टुँडी खेललाई प्रयोग गर्न सकिएला, केही गर्न सकिएला। त्यस्तै भक्तपुरमा यस्ता खालका ठाउँहरू कीर्तिपुरमा चाहिँ कस्तो खाल यस्ता ठाउँहरू चाहिँ कति छन् त?
मलाई जहाँसम्म लाग्छ अब उपत्यका भनेको एक हिसाबले सानो ठाउँ पनि हो, एक ठाउँमा एक हिसाबले चाहिँ तपाईँको ठुलो एक ठाउँ एक ठुलो पनि हो। त्यो अर्थमा हेर्दै गयो भने तपाईँको चाहिँ कीर्तिपुरमा धेरै धेरै ठाउँहरू त्यस्ता ठाउँहरू जहाँ सार्वजनिक ठाउँहरू खुल्ला ठाउँहरू भएको जस्तो हामी देख्छौँ। हामी पनि 5-7 वर्ष अगाडिदेखि लिएर यसो हेऱ्यौँ भने एउटा बस्ती यो अहिलेको लागि चाहिँ भर्जिन लाइन यही हो भनेर भन्यो, अब भक्क गएर त्यहाँ एउटा घर चाहिँ आइदिन्छ। हेर्नुहोस् है, एकजना साथी म तपाईँलाई एउटा उदाहरण भनौँ, सन्दर्भ मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तपाईँ मेरो चाहिँ साथी, तपाईँ मेरो भएर बस्ने, घरमा पानी पनि नपाउने, बत्ती पनि नपाउने, केही पनि नपाउने, के गरे हो भनेर मसँग उब्रनु भयो। अनि मैले उहाँसँग के छ त स्थिति भनौँ, म त बैङ्कमा काम गरेका मान्छे, सुजुज भएको मान्छे, तपाईँको साथी साह्रै सबै कुरो बुझेँ, परिस्थिति के रह्यो भन्दाखेरि सबभन्दा कमसल खालको जग्गा किन्नु भएको रहेछ, बाटै नभए ठाउँमा घर बनाउनु भएको रहेछ, त्यो ठाउँमा मैले बत्ती सबै सबै उहाँलाई दिनुपर्ने रहेछ,
पानी,
शिक्षित मान्छेको एउटा मनस्थिति। हेर्नुहोस् है, म तपाईँलाई अर्को कुरा भनौँ, समाज कतातिर गइरहेछ भन्ने कुरोको सन्दर्भमा मात्रै मैले यहाँसँग मैले गरेको र नगरेको छु, मैले त्यति ध्यान मेरो जान गइरहेको जान सकेको छैन। तपाईँको अहिले के कुलतमा लागे युवाहरू अशिक्षित खालका युवाहरू हुन्, टोल टोलमा मलाई जहाँसम्म लाग्छ कृतिपुरमा एउटा ठुलो जुलुस निकाल्यो भने गजरीहरूको एउटा ठुलो जुलुस निस्किन्छ, यो कसको चाहिँ उपज हो, यो हाम्रै उपज हो,
हामी त्यत्रो विश्वविद्यालय
भएको ठाउँमा, तपाईँ विश्वविद्यालयमा चाहिँ विश्वविद्यालयको लाइब्रेरीमा पस्ने मान्छे यसो आउनमा पनि पाइदिनु होला, कृतिपुरको मान्छे के भइरहेछ, यो कतातिर गइरहेछ, सबै प्लस टू परेका छन्, कोही डिप्लोमा परेका छन्, कोही के परेका छन्, कतातिर लागिरहेछ, के भइरहेछ, यो जाने बुझेकै मान्छेहरू भइरहेछ। त्यसैले यो समाजको एउटा चाहिँ गहन ढङ्गले विश्लेषण गर्नु आवश्यक छ र यस्तोमा तपाईँहरूको पनि ध्यान जानु आवश्यक छ भन्ने लाग्छ। र पटक पटक मैले यहाँहरूको बीचमा यो सार्वजनिक खुल्ला ठाउँहरूको संरक्षणको बारेमा कुरा गरिरहँदाखेरि एउटा भाव राखौँ भन्ने मैले यहाँहरूको बीचमा एउटा पटक पटक आग्रह गर्न चाहेको एउटा कुरो हो। कति संस्थानलाई निजी सम्पत्ति मासेर राम्रो धर्म गर्नुको लागि जेसुकै आश गरेर भए पनि निजी सम्पत्ति त मासेर दियो नि, अहिले अहिले के तयार छ मान्छे, तपाईँले 4 फुट बाटो चाहिँ को लागि छोड्नुपर्छ, त्यसपछि घर बनाउनु पर्छ, पर्खाल बनाउनु पर्छ भन्दाखेरि किटकिट गरेर 6 इन्च भयो भने चाहिँ 7 इन्च को को गाड बस्न जान्छ, त्यहाँ मोती कस्तो छ, यो सबैलाई आरोप छैन, यो
भत्किरहेछ
होइन आम रूपमा। त्यसैले एउटा भाव राखौँ भन्ने मेरो एउटा आग्रह, कि चाहिँ यो सार्वजनिक सम्पत्तिको मूल्यमा मेरो व्यक्तिगत सम्पत्ति केही पनि होइन, म केही पनि बोकेर जाँदिनँ, आखिर समाजकै हो होइन, मैले लिएर आएको पनि यो जमिन होइन, होइन यो एउटा कुन चाहिँ गजल थियो कि, यो चाहिँ मुठी खुल जायो कि भनेर चाहिँ, अब केही बोक्ने त मुठीमा बोक्ने त केही छैन नि, त्यो भाव चाहिँ किन त्यो बुढेसकालमा मर्ने बेलामा किन लिने कि, सकेकै ऊर्जाशील समयमै लिउन।
अब यसरी हेर्न सकिन्छ होला नि, जस्तै यो त्रिभुवन विश्वविद्यालयको पनि प्रसङ्ग आयो, त्रिभुवन विश्वविद्यालयमा नेपालभरिका विद्यार्थीहरू आउँछन्, तर त्यो नेपालभरिका विद्यार्थीहरूलाई कीर्तिपुरले आफ्नै बनाएको छ, आफ्नै जस्तै गरेर स्वागत गर्छ, समेटेको छ कीर्तिपुरले सबैलाई, त्यहाँका स्थानीय र गैर स्थानीय बीचको तालमेल बडो राम्ररी मिलाएको छ कीर्तिपुरले, के यो तालमेललाई अब आउने दिनहरूमा त्यो संरक्षणको जति पनि कुरा हामीले गर्यौं नि होइन, संरक्षणको, अपनत्व विकासको अनि प्रचार प्रसारको त्यस्तो काममा लगाउन सकिन्छ होला, कुनै त्यस्तो तरिका निस्किन्छ होला
मलाई जहाँसम्म लाग्छ, यो त एउटा विशाल विषाद खालको एउटा क्षेत्र चाहिँ भेटिन सक्छ कि जस्तो लाग्छ। मैले अघि पनि इङ्गित गरेँ, सामाजिक विकृति देखिया छ भने विश्वविद्यालयमा एउटा उदाहरणको रूपमा तपाईँको मनोविज्ञान पढ्ने र पढाउने विद्यार्थी थुप्रै छन् नि हजारौँ, जसलाई आमाबाउले चाहिँ गाली गरेर या कसैले पिटपाट गरेर काम लाग्ने अवस्था छैन, उसलाई सही सलामत चाहिँ सरसल्लाहहरू दिनु आवश्यक हुनसक्छ, त्यो काम त्यो चाहिँ एउटा चाहिँ तपाईँको चाहिँ तलब नचाहिने खालको स्वयंसेवी खालको चाहिँ चीज चाहिँ विश्वविद्यालयले दिन सक्छ। तपाईँको एउटा उदाहरण अर्को भनौँ, लेबोरेटरी स्कुल भन्ने थियो, नामुद थियो, बोर्ड फर्स्ट ब्यागले गर्थ्यो,
कुनै एउटा समयमा
एक समयमा थियो। कसरी थियो भन्दाखेरि त्रिभुवन विश्वविद्यालयको एजुकेसन फ्याकल्टीभित्रको एउटा नामी ल्याब प्रयोगशालाको रूपमा आफूले बनाएको थ्योरमहरू, पढाएका विभिन्न विधि विधानहरू, अन्वेषणबाट निस्केका चिजहरू त्यहाँ प्रयोग गर्ने एउटा विद्यालय स्थापना गरेको हो। अहिले अब निजीगत रूपमा चलाएको भन्ने आरोप छ, के हो यथार्थ बुझ्न बाँकी छ। देखियो त यसरी प्र्याक्टिकल गर्दाखेरि पनि रिजल्ट त राम्रो आउँदो रहेछ नि, होइन? त्यहाँ विद्यार्थी भर्ना गर्नको लागि मान्छे मारामार हुन्थ्यो अवस्था, होइन? अब विश्वविद्यालय पनि हेर्न छोड्यो, उसले प्र्याक्टिकल ग्राउन्ड पनि पाएन, त्यसरी यो खालको स्थिति मैले उदाहरणको रूपमा मात्रै भन्न खोजेको हो।
यसमा फेरि यस्तो पनि हुन्छ नि, एउटा चाहिँ म गर्छु भन्ने, अर्को चाहिँ तिमी गर भन्ने, यहाँ म गर्छु भन्ने पनि अगाडि नआउने र तिमी गर भन्ने पनि अगाडि नआएपछि त काम त ठप्प नै हुने भयो नि। के तपाईँहरूबाट पनि कुनै प्रयास पहल भयो त कहिले? किनभने किर्तिपुरमा रहेको त्यो त्रिभुवन विश्वविद्यालय जहाँ छ त्यो त किर्तिपुरवासीहरूकै हो नि, होइन र?
अब यसलाई चाहिँ किर्तिपुरवासीकै हो भनेर त्यहाँ मनमौजी गर्ने कुरो त रहेन, त्यसको आफ्नै विधि विधानहरू रह्यो, अलग्गै चाहिँ स्वायत्त संस्था भयो। तर मलाई के लाग्छ भन्दाखेरि कयौँ यस्ता विषयवस्तुहरू छन् जसलाई चाहिँ हामीले चाहिँ फोर्सफुल्ली यसो या त्यसो भन्दाखेरि पनि एउटा चाहिँ शाश्वत रूपमा जाने, एउटा लोकतान्त्रिक विधि ढङ्गले जाने, एउटा चाहिँ युग अनुकूल जाने कुराहरू हुनसक्छ,
हातेमालोको कुरा हुनसक्छ।
जस्तै शिक्षा भनौँ न, शिक्षामा चाहिँ शिक्षा कति चाहिँ उत्पादनमूलक, कति चाहिँ एउटा त्यो खालको भइरहेको छैन, बेरोजगारी उत्पादन गर्ने कुरो एउटा विषयवस्तु भइरहेछ, विश्वविद्यालय नै बनाएको छ नि तपाईँको चाहिँ के कुलपति होइन त प्रधानमन्त्री, उहाँले बेरोजगारहरू उत्पादन गर्ने थलोको रूपमा विश्वविद्यालय छ भनेर भाषण दिनुभयो, धेर जानुभयो नि, होइन? त्यसरी मलाई के लाग्छ भन्दाखेरि अब एकदम मिन ढङ्गले हेर्दै गयो भने त्यसको चाहिँ उत्पादन कहाँ छ हेर्न चाहिँ अलिक गाह्रो होला। तर विश्वविद्यालयको अर्थ कीर्तिपुरमा परेको छैन भन्न मिल्दैन, मलाई जहाँसम्म लाग्छ। कुनै गाउँ, काठमाडौँकै कुनै गाउँमा तपाईँको चाहिँ शिक्षित खालको चाहिँ एउटा राम्रो खालको टिचर चाहियो भने पनि गाह्रो हुनसक्छ, तर किर्तिपुरमा गाह्रो नहोला, होइन? तपाईँको निराशाजनक स्थिति भन्ने कुरो पनि अब हामीले सुन्यौँ बुझ्यौँ, मेरो आँकाले अथवा शिक्षा क्षेत्रमा लगाएको चाहिँ साथीभाइहरूको कुरो सुन्दाखेरि काठमाडौँको अरू ठाउँहरूभन्दा अब हामीसँग मापन गर्ने अरू प्यारामिटरहरू छैन, एसएलसी हुनसक्ला, ग्रेजुएट हुनसक्ला, अथवा प्रमाणपत्र हुनसक्ला भनौँ न, अहिलेकोलाई हेऱ्यो भने किर्तिपुरको चाहिँ अरू ठाउँको भन्दा तुलनात्मक रूपमा धेरै राम्रो भएको पाएको छ।
त्यो त्यही त्रिभुवन विश्वविद्यालयको एउटा योगदान,
एउटा कारण अब छैन भनेर भन्नै सकिने अवस्था छैन।
त्यस्तो भए यति राम्रो सहकार्य भइरहेको रहेछ भने हामीले यो कुरा यो सार्वजनिक खुलासाहरूको संरक्षणमा, किनभने त्यो विषयको पढाइ पनि हुन्छ, होइन? त्यो किन त्यो जुन यहाँले ल्याब स्कुलको ल्याबोरेटरी स्कुलको कुरा गर्नुभयो त्यस्तै खालको प्रयोग वा त्यसको लागि त स्थानीयबाट पनि त पहल वा प्रयास एक गरौँ न भनेर जान सकिन्थ्यो होला नि त।
जान सकिन्थ्यो। अब जस्तै उदाहरणको रूपमा भनौँ न, तपाईँ देश सङ्घीय चाहिँ राज्यमा जाने भनेको छ, अब के खालको कस्तो खालको चौजो बन्ने थाहा छैन कि, सङ्घीय सङ्घीय भने बहुत आनन्द नै, सबको समाधान त्यसैमा होला जस्तो छ। तपाईँको भन्नुहोस् न, मेरो पहिचान चाहियो, मेरो जातीय पहिचान, मेरो भाषिक पहिचान, यो कुरो त यसरी नै आइरहेछ, अब त्यसको बेस के छ त भनौँ न ल, नेवार भाषाको भनौँ या मैथिली भाषाको भनौँ, भोलि आफ्नो भाषामा चाहिँ पढ्न पढाउनको लागि चाहिँ पाठ्यक्रम चाहिएन, पाठ्य पुस्तक चाहिएन, के छ त, कसैले दुई लाइन लेखिया छ, मलाई लाग्छ त्यो एउटा विषाद काम हुनसक्छ, होइन? अब त्यसको लागि चाहिँ बौद्धिक समुदाय त असीमित रूपमा चाहियो, देशभरिको लागि चाहियो नि, होइन? भनेपछि यो तारतम्य गर्ने कुरो चाहिँ स्थानीय प्रयासको कुरो मात्र, स्थानीय निकायको कुरो मात्र नहुनसक्छ, होइन? यो जोडिँदै गएपछि तपाईँ के तान्दाखेरि सब आउने भन्ने जुन छ हुनसक्छ, राम्रो विषयको लागि मैले भन्न खोजेको। त्यसैले आशावादी हौ, सहकारीहरू अनेकौं ठाउँमा गर्ने, एकले राम्रो गरेको कामलाई चाहिँ एउटा त्यसलाई चाहिँ राम्रो ढङ्गले मूल्याङ्कन गर्ने आहा भनिदिने एउटा परिपाटीहरू पनि बनाइदिउँ न, के भयो सब खतम खतम भने, किन चियाको सुस्की नै खतम खतम भएर किन गर्ने, होइन? अब भन्नु त अचेलै सकारात्मक चिन्तनको लागि किताबहरू चाङका चाङ पाइन्छ, दैनिक जीवनमै ल्याइदिउँ न यार, छ नि ल, हाम्रै भनौँ न, एकले अर्कोलाई कस्तो वचन राख्ने, उदाहरण अर्को एउटा मत बनाइदिउँ सभ्यताको, मेरो हजुरबाले जति वचन राखेर बोल्नुहुन्छ बुवालाई आउँदैन, एउटा उदाहरण है बोली वचनको सन्दर्भमा, जति हजुरबाले खेतबारीको काम गर्नुहुन्छ बुवालाई आउँदैन, बुवालाई जति आउँछ त्यसको आधी पनि मलाई आउँदैन, मलाई जति आउँछ मेरो छोरालाई पत्ता के भइरहेछ, हामी
हजुर, जस्तो हामीले सार्वजनिक खुला ठाउँमै हाम्रो कुराकानी दोहोऱ्याउँदाखेरि अघि कुरा गऱ्यौँ, जस्तो त्रिभुवन विश्वविद्यालय, त्यहाँ त्यत्रो विश्वविद्यालय छ, त्यसको लाभ पक्कै पनि किर्तिपुरले पाउनै पर्छ, किनभने त्यो किर्तिपुरमा छ होइन, त्यसबाट किर्तिपुरको त्यही विश्वविद्यालयमा पनि ठुलो त्यहाँ खाली ठाउँ छ होइन, त्यसलाई किर्तिपुरवासीले कसरी प्रयोग गरिरहेको यहाँ पाउनु भएको छ, त्यहाँ क्रिकेट मैदान छ होइन, खेल्ने बाहेक अरू के त्यहाँ, जस्तो किर्तिपुरकै त्यस्ता खेलाडीहरू छन् जसले हाम्रो राष्ट्रिय टोलीमा सहभागी भएर कीर्तिमान कायम गरेको, त्यस्तो के होला नि पहिलो किर्तिपुरवासीले किर्तिपुर विश्वविद्यालयको त्यो मैदानलाई कसरी प्रयोग गरिरहेको
छ? यसलाई अलिकति दुईटा पातो भनौँ, अहिले युज अहिले प्रयोग गरिरहेको चाहिँ सन्दर्भको कुरा जोडौँ, अनि भविष्यमा हुनसक्ने अब मैले सोचेको के कुराहरू हुनसक्छ नि, जस्तै भनौँ अब क्रिकेट मैदान त्यसै पनि नाउँले अन्तर्राष्ट्रिय क्रिकेट मैदान भनिदिएको छ होइन, त्यहाँ सिधीमिति अरू पस्ने अरूले त्यहाँ भलिबल या फुटबल खेल्न जाने कुरै भएन, क्रिकेटकै प्रयोजनको लागि भयो, यद्यपि त्यो कुरामा स्थानीय युवाहरूको चाहिँ एउटा शिकायत थियो, किन त्यो ठाउँमा पहिला सुरुमा चाहिँ फुटबल ग्राउन्ड थियो, त्यसलाई मासिएर त्यसमा बनाइएको चिज हो। र अर्को म एउटा चाहिँ म पनि अब भनौँ न विश्वविद्यालयकै एउटा चाहिँ विश्वविद्यालय पढेको भनौँ न होइन, अरू कलेजहरू नभएको अवस्थामा एउटा चाहिँ विद्यार्थी भएको नाताले प्राज्ञिक वातावरणलाई अलिक व्याख्या विश्लेषण र सही रूपमा कार्यान्वयन गर्नुपर्छ भन्ने चिज हो, त्यसँग चाहिँ नजोडिएका कुराहरू, त्यहाँ गाईचरण चाहिन्छ है, पसन पासन जेसुकै होस् खेल्ने मैदान चाहिन्छ, या चाहिँ यसो घुमघामको लागि यो ठाउँ चाहिन्छ भन्ने चाहिँ नहोला, यिनीहरू चाहिँ एउटा चाहिँ बाई प्रडक्टको रूपमा भनौँ न, जस्तै बिहान अहिलेको प्रयोजनको सन्दर्भमा भन्दा बिहान योगा गर्ने टिम चाहिँ स्वयंको संख्यामा त्यहाँ योगा गर्न जान्छन्, विश्वविद्यालय पनि कुनै असर छैन भनौँ न, स्वयंसेवी रूपमै अब भनौँ न गार जस्तै ठाउँ ठाउँमा बसिदिया छ, कुम्या छ, झन् राम्रो भने सरसफाई गर्छन्, के भयो शरीर पनि राम्रो भयो, विश्वविद्यालय पनि कुनै काट्दा छैन, स्वयं मान्छेहरू मर्ने वाक जान्छन्, कयौँ मान्छेहरू अब त्यहाँ विद्यार्थी क्लबदेखि लिएर क्रिकेट मैदान, त्यसरी क्रिकेट मैदान होइन कि अरू आफैले बनाएको सानो या ठुलो ठाउँमा खेल्न जान्छन्, त्यो खालको स्थिति भयो, त्यसैले यो मलाई जहाँसम्म लाग्छ यो 25 पनि कायम राखिनुपर्छ जस्तो लाग्छ,
पुस्तकालय
छ होइन, राखिनुपर्छ र यसलाई घनीभूत रूपमा उहरू गर्न सकिन्छ भन्ने छ। र अब तपाईँले चाहिँ विश्वविद्यालयको कुरो जोडिहाल्नु भएकोले कुरो के छ, अझै पनि हजारौँ रुपियाँ जग्गा चाहिँ प्रयोजनविहीन अवस्थामा रहिरहेको छ, यो अलिकति न्यायचित छैन भन्ने पनि हाम्रो अलिकति शिकायत छ। चिज के छ भने आफ्नै जमिन चाहिँ भनौँ न अधिग्रहण गरेर लियो, अनि आफैले कमा, अनि आफैले कुट, आफ्नै जग्गाको कुट आफैले बुझाउन जानुपर्ने, यो अलिकति नमिला जस्तो विश्वविद्यालयको विरोध या समर्थनको सन्दर्भ आएन, यो अलिकति अमेलको कुराहरू। र हामीलाई फेरि अर्को के जानकारी छ भने विश्वविद्यालयको चाहिँ एउटा आयतन कत्रो हुनुपर्छ भने सीमै रहँदैन होइन, त्यो अर्थमा यो अहिले बेसी भयो लिइहाल्नु भन्ने त्यो आशयको पनि होइन, त्यसरी विश्वविद्यालय आफ्नो
यो विश्वविद्यालयको विस्तार विकासको आवश्यकता त समय सँगसँगै हुँदै जान्छ
त्यो अर्थमा हामीले त्यसलाई सीमितपनमा राख्ने चाह पनि छैन।
महर्जनज्यू, अब यो कुराकानीलाई आज हामीले यहीँनिर रोक्यौँ, किनभने भन्दाखेरि हामीले जुन समय छुट्याउँछौँ यो बहसका लागि यसको अन्त्यमा हामी आइसकेका छौँ, अब त हामी किर्तिपुरको धेरै नजिक पनि सरिसकेका छौँ, र जुन आज विषयहरूको उठान भयो, जुन विषयहरूमा सम्बोधन हुनुपर्छ कि भन्ने कुरा आयो, यी विषयहरूमा आउने दिनहरूमा यहाँहरूसँग सहकार्यता हाम्रो अवश्य पनि रहनेछ। आज यो स्टुडियोमा पालिदिनु भयो, यति लामो समय हामीसँग रहिदिनु भयो, धेरै आभारी छौँ हामी यहाँप्रति, धेरै धन्यवाद।
हस् त, तपाईँलाई पनि धन्यवाद। सगरमाथा चाहिँ एफएम, विशेष त म अरू एफएमहरूलाई भन्दा अलिक भिन्न ढङ्गले हेर्ने मैले गर्ने गरेका छु, यस अर्थमा तपाईँसँग चाहिँ अब निकटपनमा तपाईँले चाहिँ डाक्नु भयो, म आएँ र कयौँ कुराहरूमा यहाँले खतखच्याउने सूचनाहरू प्रवाह गरिदिने र कयौँ चिजमा समन्वय गर्ने पनि हुनसक्छ, सञ्चारकर्मी तपाईँहरू एक हिसाबले अन्वेषक पनि हुनुहुन्छ, तपाईँहरूले अनेकौँ काममा सहयोगी भूमिका खेल्दिनुहुनेछ र समग्र किर्तिपुर होस् या काठमाडौँ उपत्यका या नेपालकै सिङ्गार पतारकालाई सञ्चारकर्मीको हैसियतले राम्रो भूमिका खेल्नुहुन्छ भन्ने पनि म अपेक्षा गर्छु। हस्, धन्यवाद,
धेरै धन्यवाद यहाँलाई। हजुर, हामीले कुराकानी गरेका हौ किर्तिपुर नगरपालिकाका पूर्व प्रमुख हिराकाजी महर्जनसँग, उहाँले हामी अहिले अझ नजिक भएर किर्तिपुरबाट अझ नजिक पनि छ र त्यहाँका अरू विषयवस्तुहरू पनि उठाउनका लागि हामीले उहाँहरूसँग सहकार्य गर्नेछौ र आजलाई चाहिँ किर्तिपुरमा रहेका सार्वजनिक खुला ठाउँहरू, सार्वजनिक महत्व, पुरातात्विक सम्पदाहरूका बारेमा जुन कुरा गर्यौं यो चाहिँ यही अन्त्य गर्छौं र कार्यक्रम खुला मञ्चमा भने तपाईँसँग हामी तीन घण्टा अझ तीन बजेसम्म चाहिँ हुनेछौ। कहीँ नजानुहोला, अहिले छोटो विश्राम, त्यसपछि एउटा सांगीतिक विश्राम, त्यसपछि अर्को विषयवस्तु सहित तपाईँसँग आउनेछौ कार्यक्रम खुल्ला मञ्चमा।